ಕಾಲಿಂದ ಕಾಲಿಂದ ಕತೆ ತಿರುಗಿದ ಕಲಿತಾಗಿ ದಿನಗಿನ ದೀಪದಿಂದ ಕಾಲಿಂದ ಕತೆ ತಿರುಗಿದ ಕಲಿತಾಗಿ ದಿನಗಿನ
ಉಜಿಯಾಲೋ ಫಲ್ಸಾ ಉಜಿಯಾಲೋ ಫಲ್ಸಾ ಉಜಿಯಾಲೋ ಫಲ್ಸಾ
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 ಉಜಿಯಾಲೋ ಫಲ್ಸಾ
नेपालको संसारमा सान राखी छोड्छौ गलमल बत्ती बाली अन्धकार फार्छौ गुरु गुरु नजाउ आमा तिम्रो गीत गाई गाई हाँसी हाँसी मर्छौ यो पहरे छाती खोली फाँसी पनि चढ्छौ झर्ने फुल यो जीवन बलि चढाइदिन्छौ अशिक्षाको बाँधो खोरी बाटो फुलाइदिन्छौ गुरु गुरु नजाउ बोल्छौ हामी हिमालको चुचुरामा चढी खोल्छौ हामी कारखाना लाखौं कुरा पढी एउटै गीत अलापेर खेल्छौ हामी भैलो बलैसित उगारेर हृदयको दैलो गुरु गुरु नजाउ
यो गलाले नै चिन्नुभयो होला स्वर कसको हो भनेर मौलिक पारा र गलाका कारण धर्मराज थापा जतिसुकै भीड़मा सुने पनि परै चिनिनुहुन्छ
माथि माथि लान्छौ निधारमा चन्द्रमाको टीका लगाइदिन्छौ गुरु गुरु नजाउ आमा झुल्के घाम रेशमको खासो ओढाइदिन्छौ सात रङ्गे इन्द्रेणीको हार लगाइदिन्छौ मिली मिली सीत बिन्दु सीतारा लाइदिन्छौ तिमीलाई संसार कि राम्री बनाइदिन्छौ गुरु गुरु नजाउ आमा वन तरी लाम्चो पोस गाज लगाइदिन्छौ तराईको नीलो रङ्गी सारी लगाइदिन्छौ आधारमा हिमालको लाली लगाइदिन्छौ कोरी बाटी नदी नाला चुल्ठी लड्काइदिन्छौ गुरु गुरु नजाउ आमा तिम्रो आँसु पुछेर छाडौला
झुरु झुरु नरौ आमा तिम्रो आँसु पुछेरै छोडौंला काठमाडौँ उपत्यका र आसपासमा फ्रिक्वेन्सी मोडुलेसनको 90 MHz त्यसै गरी मोबाइल एप्लिकेशनमा उज्यालो र उज्यालो अनलाइन .com मात्रै होइन अरू धेरै रेडियो स्टेशनबाट पनि सुन्न सकिने कार्यक्रम उज्यालो फल्साको आजको नयाँ अंक शुरूआत गरे मैले धर्मराज थापाको स्वरमा रहेको यो गीतबाट कार्यक्रम उज्यालो फल्सामा आज हामी उहाँलाई सम्झनेछौ उहाँलाई सम्झिने विशेष दिन पनि हो आज कोशीलीको यो पोको खोल्दै गर्दा म अब बिस्तारै अघि बढ़िरहेको छु सधैँ जस्तै कार्यक्रम उज्यालो फल्सा अभियानको 6:30 बजेपछि झण्डै 1.5 घण्टासम्म आउने गर्छ र आज आएको छु म लक्ष्मण अनि प्राविधिक साथी हुनुहुन्छ मनोज विष्ट आज मैले कार्यक्रममा पाहुना बनाएको छु गैरावासीय नेपाली जो क्यानाडामा बस्नुहुन्छ इन्जिनियरिङ उहाँको मुख्य पेशा हो त्यसो त संचार लगायतका अरू विभिन्न क्षेत्रमा पनि संलग्न हुनुहुन्छ कुसुम गेमाली
काम गरेर सिद्ध हुन्थ्यो, दागिर पकाउने भन्दा पनि यो चाहिँ सिकेर उहाँ घर लैजानु पाए हुन्थ्यो भन्ने त्यही पनि लागिरहन्छ। त्यो इन्जिनियरिङका प्रविधिका कुराहरू, सूचनाका कुराहरू पनि, त्यहाँ सिकेका कुराहरू पनि, जतिखेर पनि यो चाहिँ म उता लिएर जाने हो, म यहाँ मर्ने होइन, यो उहाँ जाने हो, यो लिन आएको पो त म भन्ने लागिरहन्छ भित्र। त्यो कुटु 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 दुखिरहन्छ कि आमा जस्तै भए पनि आमा हुन् प्यारो लाग्छ नि त, राम्री लाग्छ आफ्नो आमा।
अनि हाम्रो स्वास्थ्यमा आँखा र आँखाको स्वास्थ्यसँग सम्बन्धित 20 तथ्यहरूबारे जानकारी मसँग छ। त्यस्तै इतिहासमा आजको दिन, मीडियामा आज, आजको बजार र गीतहरू त सँगसँगै हुने नै छन्। अनि तपाईँका विचारहरू, प्रतिक्रियाहरू, सुझाव, सल्लाहहरू पनि म कार्यक्रममा प्रस्तुत गर्दै जानेछु। तपाईँले UJY AALO उज्यालो अथवा लक्ष्मण कार्की वान मलाई मेन्सन गरेर लेख्न सक्नुहुनेछ, अथवा उज्यालोको फेसबुक पेजमा गएर पनि लेख्न सक्नुहुनेछ। कार्यक्रम उज्यालो फल्सामा अब चाहिँ लागौं इतिहासमा आजको दिनतर्फ। आज 2076 साल असोज 28 गते मंगलबार, सन् 2019 को अक्टोबर 15 तारीख, आजको दिन नेपाल र नेपाली र विश्व इतिहासमा भएका विभिन्न घटनाक्रमहरू मध्येका केही घटनाहरू हामी संक्षेपमा सम्झिन्छौ, आजको दिनलाई सम्झिन्छौ। आज अघि मैले भने लोकगायक धर्मराज थापालाई सम्झना दिन हो भनेर, उहाँको निधन भएको दिन हो 2071 सालको असोज 28 गते उहाँको निधन भएको थियो। अनि आज अक्टोबर 15 तारीख विश्व हात धुने दिवस हो। फोहोर हातले खानेकुरा खाँदा लाग्ने संक्रमित रोगबाट बस्नको लागि सन् 2008 यो दिवस मनाउन थालिएको हो। त्यस्तै आज सेतो विश्व सेतो छड़ी दिवस पनि हो। सन् 1964 अमेरिकामा यो दिवस पहिलोपटक मनाइएको थियो। दृष्टिविहीनहरूलाई प्रेरणा दिन तथा आफै हिँड्न मद्दत गर्नका लागि यो दिवस मनाउन थालिएको हो। आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस पनि हो। सन् 2007 संयुक्त राष्ट्र संघको महासभाले गरेको निर्णय अनुसार सन् 2008 यो दिवस मनाउन थालिएको हो। खास गरी विकासशील देशका ग्रामीण क्षेत्रका महिला कृषि उत्पादनमा कामदार, खाना जुटाउने काममा लागि परेका हुन्थे धेरैजना, त्यसैले उनीहरूको विकासका लागि, उनीहरूको योगदानलाई स्मरण गर्नका लागि भनेर पनि ग्रामीण महिलासँग सम्बन्धित दिवस मनाउन थालिएको हो। अनि आज मुगल शासक अकबरको जन्मदिन हो। अकबरको जन्म सन् 1542 आजकै दिन आगरामा भएको थियो। उहाँको पूरा नाम चाहिँ जलालुद्दीन मोहम्मद अकबर हो। उहाँ मुगल साम्राज्यका तेस्रो शासक हुनुहुन्छ। अकबरले हिन्दू रानी जोधा धाइवालाई विवाह गर्नुभएको थियो। उहाँको प्रेम कहानी अत्यन्तै प्रख्यात मानिन्छ। 13 वर्षको हुँदादेखि राजगद्दी सम्हालेका अकबरले 49 वर्ष शासन गर्नुभयो। उहाँका मन्त्री बीरबल हुनुहुन्थ्यो। अकबर र बीरबलका थुप्रै रोचक कथाहरू अहिले पनि सुन्न पाइन्छ, कतै कतै हेर्न पनि पाइन्छ। युट्युबतिर थुप्रै यससँग सम्बन्धित कार्टुनहरू पनि हामी देख्न सक्छौ, जसमा बीरबलको चतुर्याई धेरैजसो चाहिँ उल्लेख गरिएको छ। अनि सन् 1842 दार्शनिक कार्ल मार्क्स जर्मनीको पत्रिका राइनाचे जाइटुङका मुख्य सम्पादक भएको दिन हो आजको। मार्क्सले यो पत्रिकामा एक वर्ष सम्पादकको रूपमा काम गर्नुभएको थियो। अनि आजको दिन सन् 1993 को कुरा गर्ने हो भने, रंगभेद अधिकार कर्मी तथा अफ्रिकाका राष्ट्रपति, दक्षिण अफ्रिकाका राष्ट्रपति नेल्सन मण्डेलाले नोबेल शान्ति पुरस्कार प्राप्त गरेको दिन पनि हो। इतिहासमा आजको दिनको सम्झना यति नै। अब हामी फेरि एउटा गीत सुन्छौं, धर्मराज थापाको स्वरमा रहेको गीत कर्मै रुख हो। झ्याउ लागेपछि त सैको साथी कहाँ बोल्छ मसित।
चंद्र र सूर्य साची नै राखे, दिल माया न काटे, दिल माया न काटे, कति बजो हातैको घरिमा, के हुन्छ जिन्दगी भरिमा, के हुन्छ जिन्दगी भरिमा, परमरुको छेउ लागेपछि त शङ्को साथी कहाँ बोल्छ म, शङ्को साथी कहाँ बोल्छ म,
सपनालाई असल क्या राम्रो पसल बस्यो है दो बाटे नौडा काट्नु परो है बरु भर कहिले नकाटी भर कहिले नकाटी करिमा बिग्रेर गयो पापी मन रोएर के पापी मन रोएर के कर्म रुखो छेउ लागे पछि त शङ्कु साथी कहाँ बोल्छ म शङ्कु साथी कहाँ बोल्छ म चुयाको नाम ल चुयाको दाम ल चुयाको खकन आघौको साल मर्छु कि बाँच्छु ईश्वरको खटन ईश्वरको खटन सालको पात भैँझर्ने बेलैमा रुनु पर्यो मिरमिरे भ्यालैमा रुनु पर्यो मिरमिरे भ्यालैमा कर्मको छेउ लागे पछि त शङ्कु साथी कहाँ बोल्छ म शङ्कु साथी कहाँ बोल्छ म कर्मको छेउ लागे पछि त शङ्कु साथी कहाँ बोल्छ म शङ्कु साथी कहाँ बोल्छ म शङ्कु साथी कहाँ बोल्छ म
हाम्रो स्वास्थ्य
हाम्रो स्वास्थ्य
हाम्रो स्वास्थ्यमा आज मसँग आँखासँग सम्बन्धित केही तथ्यहरू छन्। हाम्रो अवस्था के कसो छ भन्ने बारेका केही जानकारीहरू छन्। नेपालमा सन् 1981 पहिलो पटक अन्धोपनसँग सम्बन्धित सर्वेक्षण गरिएको थियो, जुन सर्वेक्षणले नेपालमा 0.84% नागरिक अथवा भनौँ न झनै झनै 1% जति नागरिकहरू चाहिँ दृष्टिबिन्द रहेको भनेर यो तथ्य उद्घाटित गरेको थियो। 0.84% र त्यो अन्धोपनका मुख्य कारणहरूमा चाहिँ मोतियाबिन्दु, ट्रकोमा, भिटामिन ए को कमी, जलबिन्दु, दृष्टिपर्दाका रोगहरू रहेको पाइएको थियो। विश्वमा 3.60 करोड मानिसहरू दृष्टिविहीन छन्। 21.70 करोड मानिस मध्ये 12.40 करोड मानिसमा दृष्टिदोष तथा 6.50 करोडमा मोतियाबिन्दुको समस्या रहेको पाइएको छ। विश्वको अवस्थालाई हेर्ने हो भने नेपालमा 300 जना नेत्र विशेषज्ञ, 800 जना दृष्टि विशेषज्ञ र 2500 नेत्र सहायक दर्ता भएर सेवा प्रदान गरिरहेको भनेर सम्बन्धित निकायले जानकारी दिएको छ। नेपालका 1,20,000 जति मानिसहरू दृष्टिविहीन रहेको पछिल्ला तथ्याङ्कहरूले देखाएका छन्। 10,25,000 मानिसमा उच्च तथा मध्यम प्रकारको दृष्टिदोषको समस्या रहेको छ। 11,50,000 मानिस अन्धोपना वा दृष्टिदोषबाट प्रभावित रहेको पनि भेटिएको छ। दृष्टिदोष भएका मध्ये 89% मानिसहरू विकासोन्मुख देशमा बसोबास गर्छन् विश्वको परिप्रेक्ष्यमा हेर्ने हो भने, र अन्धोपनाको 66% अन्धोपना उपचार गर्न सकिने खालको रहेको छ भने 44% अन्धोपना चाहिँ उपचार गर्न नसकिने अवस्थाको छ। अन्धोपनाको 16% रोकथाम गर्न सकिने खालको रहेको छ भने उच्च तथा मध्यम प्रकारका न्यून दृष्टि रहेका मध्ये लगभग 60 उच्च तथा मध्यम प्रकारको न्यून दृष्टि 60% चाहिँ महिलामा रहेको पाइएको छ। न्यून दृष्टि अर्थात कम मात्रै देखिनुको मुख्य कारणहरूमा चाहिँ दृष्टिदोष, मोतियाबिन्दु र जलबिन्दु रहेको छ। त्यसै गरी दृष्टिविहीनको मुख्य कारणहरूमा मोतीबिन्दु, जलबिन्दु र आँखाको पर्दासँग सम्बन्धित समस्याहरू रहेका छन्। पछिल्लो 20 वर्षमा संक्रमण उस्तै ट्रकमा कारणले हुने न्यून दृष्टि समस्या उन्मूलन भएको छ अनि हरेक वर्ष नेपालमा अनुमानित 3.5% मानिसहरूलाई चाहिँ आँखाको 30.5-30% मानिसलाई चाहिँ आँखाको जाँच गराउनुपर्ने देखिएको छ। तर अब कतिले देखाउने गर्नुभएको छ भन्ने बारे चाहिँ त्यस्तो खालको तथ्याङ्क छैन। सन् 2014 नेपालमा गरिएको पहिलो र ठूलो सर्वेमा चाहिँ 0.06% बाल बालिकामा बाल अन्धोपना रहेको भेटिएको थियो। त्यसमध्ये 80% बाल बालिकाको उपचार गरेर हटाउन सकिने खालको अन्धोपन देखिएको थियो। 0.06% बाल बालिकाहरूमध्ये 80% को चाहिँ उपचार गरेर त्यो बाल अन्धोपनालाई हटाउने देखियो। देखिएको थियो भने 20% को उपचार गरेर पनि ठीक नहुने भन्ने खालको अवस्था देखिएको थियो। त्यसैले नेपालको यो सन्दर्भमा आज हामीले चाहिँ विश्व सेतो छडीसँग सम्बन्धित दिवस मनाउँदै गर्दाखेरि दृष्टि कम भएका भनौँ न अन्धोपना भएका व्यक्तिहरूलाई दृष्टिविहीनहरूलाई चाहिँ हामीले कसरी सहयोग गर्न सक्छौं भन्ने खालको कुरा पनि एउटा भावनात्मक हिसाबले पनि जोडिन्छ। चर्मचक्षुको कुरा गरिन्छ, चर्मचक्षुले देख्न नसके पनि अन्तर्मनले सधैँभरि अनुभूत गर्नका लागि विषयलाई परगेल्नका लागि कुनै पनि कुरा अनुभव गर्नका लागि चाहिँ चर्मचक्षु मात्रै पर्याप्त हुँदैन भन्ने थुप्रै उदाहरणहरू चाहिँ चर्मचक्षुले देख्न नसक्ने व्यक्तिहरूले पनि पुष्टि गरिसक्नु भएको छ। त्यसैले आजको दिन हामीलाई जिम्मेवार बनाउनका लागि हामी जो चर्मचक्षु देख्ने गर्छौं, आँखा देख्ने गर्छौं, बाहिरी आँखाले संसार हेर्ने गर्छौं, उहाँ हामी सबैजनाका लागि जिम्मेवार बन्नका लागि प्रेरणा दिने एउटा दिन पनि हो। त्यसैले इतिहासमा आजको दिनमा हामी यो एउटा अवसरको भएको हिसाबले पनि हामीले एक खालको प्रतिबद्धता पनि व्यक्त गर्नुपर्छ। सायद हाम्रो स्वास्थ्यमा यो सन्दर्भ राखिसकेपछि कार्यक्रम उज्यालो फल्सामा अब फेरि अर्को गीत सुन्ने बेला भएको छ। धर्मराज थापाकै स्वरमा रहेको यो गीतले भन्दैछ, आज मादल बजेको किन गाउँघर दुनियाँ बिउझाउन।
आज मादल बजे को किन गाउँ घर दुनिया बिउझाउन। आज मादल बजे को किन गाउँ घर दुनिया बिउझाउन। सानो सानो रानी चरी लेखै बाट झर्यो, पल्ला गाउँको नौलो भाखा पल्ला गाउँमा सर्यो। परदेशीले खोला तर्यो हुँदै दोभानीमा, भैँस चढ्यो लालु पाते फुलको जवानीमा। आज मादल बजेको किन गाउँघर दुनिया बिउझाउन। आज मादल बजेको किन गाउँघर दुनिया बिउझाउन। रातो सेतो गुरौँसित लेकै माथि फुल्यो, सात रङ्गे इन्द्रेणीको नयाँ बाटो खुल्यो। घाम गए पर परै छाया खसालेर, माया फर्क्यो वरै प्रीति अँगालेर। आज मादल बजेको किन गाउँघर दुनिया बिउझाउन। आज मादल बजेको किन गाउँघर दुनिया बिउझाउन। पात झर्यो फुल छैन गोलाइँचीको रुख, मुस्कान मर्यो आँसु छैन अँधेरै छ मुख। खन्याएर सकिँदैन हृदयको रस, मेरो राजै यो देशको माया गरी बस। आज मादल बजेको किन गाउँघर दुनिया बिउझाउन। आज मादल बजेको किन गाउँघर दुनिया बिउझाउन। मोहनीले घरको माया पर लान होइन, दुःख सुख झन्झटले भागी जान होइन। अरकैको भाग्यतिर लोभिएर होइन, इष्ट मित्र बन्धुसित तोडिएर होइन। आज मादल बजेको किन गाउँघर दुनिया बिउझाउन। आज मादल बजेको किन गाउँघर दुनिया बिउझाउन। आज मादल बजेको किन गाउँघर दुनिया बिउझाउन।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखाको सूचना।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखाद्वारा सञ्चालित ललितपुर हार्ट क्लिनिक पुल्चोक ललितपुरमा मुटु रोग सम्बन्धी जनचेतनामूलक छलफल कार्यक्रम हरेक महिनाको अन्तिम शनिबार बिहान 9 बजेदेखि 11 बजेसम्म सञ्चालन भइरहेको छ। हृदय रोग सम्बन्धी स्वास्थ्य परीक्षण, ईसीजी, इकोकार्डियोग्राफी, हल्चर, सीआईएमटी, एबीपी, टीएमटी, अल्ट्रासाउण्ड, एक्स रे, फिजियोथेरापी, प्याथोलोजी ल्याब तथा फार्मेसी सेवाहरू सुलभ रूपमा उपलब्ध हुनुका साथै बाथ मुटु रोगका औषधिहरू निशुल्क उपलब्ध छ। सम्पर्क नम्बर 5534226 बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 3 बजेदेखि 7 बजेसम्म। साथै यस प्रतिष्ठान रोटरी 3292 र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा ललितपुर रक्त संचार केन्द्र प्रतिष्ठानको भवन पुलचोकमा ब्लड बैंक 24 घण्टा सञ्चालन भइरहेको छ। सम्पर्क नम्बर 5527033।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखा पुलचोक प्रतिष्ठानको सम्पर्क नम्बर 5534226 बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 3 बजेदेखि 7 बजेसम्म। प्रशासन ल्याब 4 बजेदेखि 7 बजेसम्म। रक्त संचार केन्द्रको सम्पर्क नम्बर 5527033। 24 घण्टा सेवामा।
सपनाहरू पुरा हुने विश्वास हो, भविष्यको लगानी हो, मनको शान्ति हो। बचत आर्थिक स्वतन्त्रता हो, आत्मविश्वास हो, आत्मा सम्मान हो, सम्पन्न जीवन हो। बचत बचत गरौँ, बचत गरौँ, बचत गरौँ, बचत गरौँ।
धेरै छन् बचतका खुसीहरू, बचत गरौ ग्लोबल आयरी बैंक, सबैका लागि बैंक।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42385 4238545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको 3rd फ्लोर।
माया पेरिम लाग्यो कि डबल पो देख्छु, ज्यानलाई सन्चो भएन कि डबल डबल देख्छु।
यो दसैँ तिहारमा
हरेक हप्ता दुईजनालाई
आइएमई गरेको रकमको डबल रकम,
हरेक महिना दुईजनालाई
आइएमई गरेको रकमको डबलको डबल,
र बम्परमा एकजनालाई आइएमई गरेको रकम
डबलको डबलको पनि डबल रकम।
साथै आइएमई पेबाट
अर्को आइएमई पेमा पैसा पठाउनलाई डबल रिवार्ड पोइन्ट,
खुसीलाई डबलको डबलको डबल गरौँ, आइएमई गरौँ।
उज्यालो अब अमेरिका, क्यानाडा, बेलायत र अस्ट्रेलियामा बिना इन्टरनेट सुन्न सकिन्छ।
अमेरिकामा टोल फ्री
001-70-180-11-074।
युकेमा टोल फ्री
00-44-33-60-61-378।
क्यानाडामा टोल फ्री
00-177-86-50-54-83।
अस्ट्रेलियामा टोल फ्री
00-61-10-28-0-80-51-44।
पैसा नलाग्ने टोल फ्रीमा फोन गर्नुहोस्।
गाडी वा घरमा मन लागे जति समय उज्यालो सुन्नुहोस्।
जहाँ गए पनि उज्यालो तपाईँ सँगसँगै।
समृद्धिका लागि सिप र रोजगारी
अवसर अवस्था र आधार।
उज्यालो रेडियो नेटवर्कको प्रस्तुति कार्यक्रम
मन्त्रीसँग श्रमका कुरा
हरेक महिनाको 3rd सोमबार बिहान 8 बजेको नेपाल खबर पछि बदलिदो नेपालमा
मन्त्रीसँग श्रमका कुरा।
वैदेशिक तथा स्वदेशका रोजगारी, श्रमको मूल्य, पारिश्रमिकको व्यवस्था, सिप र यसको प्रयोग,
तपाईँको प्रश्न श्रम मन्त्रीको जवाब।
मंत्री संग श्रम का कुरा।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क
अहिले बिहानको 7 बज्यो
यो समय करेन्ट मसला र करेन्टियाको हो
करेन्ट मसला स्वादको झट्का
मीडियामा आज
काठमाडौँ उपत्यका र आसपासमा फ्रिक्वेन्सी मोडुलेसनको 90 मेगाहर्ज त्यसै गरी उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारैभरिबाट अनि नेपालका विभिन्न ठाउँमा रहेका विभिन्न रेडियो स्टेशनबाट तपाईँले सुन्न सक्ने हरेक दिन बिहान 6:30 बजेपछि सुन्न सक्ने कार्यक्रमको नाम हो उज्यालो फल्चा मंगलबार म आउने गरेको छु प्राविधिक साथी मनोज विष्टसँगै अब मीडियामा आजको बेला भएको छ मैले केही खबरहरू लिएर आएको छु सधैँ जस्तै मीडियामा आजका लागि शुरूमा खेलकुदसँगै सम्बन्धित खबर छ उज्यालो अनलाइन .com लगायतका अरू सबै आजका काठमाडौँबाट छापिने पत्र पत्रिकाहरूले अनलाइनले त हिजो नै लेखेका थिए त्यसै गरी रेडियोले टेलिभिजनले पनि प्रसारण गरिरहेको खेलसँग सम्बन्धित खबर अर्थात नेपाल क्रिकेट संघ क्यानको जुन निलम्बन थियो अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले लगाएको त्यो निलम्बन चाहिँ फुकुवा भएको छ भलै यो सशर्त फुकुवा हो क्यानका केही शर्त क्यानलाई केही आईसीसीले केही शर्त राखेको छ यो फुकुवा सँगसँगै ती शर्तहरू पूरा गर्नुपर्ने भनेर क्यानलाई आईसीसीको हिजोको बोर्ड बैठकले भनेको छ तर शर्तहरू के हुन् भनेर चाहिँ खुलाइएको छैन जे भए पनि यो निलम्बनमा परेका कारणले गर्दाखेरि क्यानले आफै कामहरू गर्न नसक्ने सबै कुरा गतिविधिहरू चाहिँ इभन भनौँ न खेल सम्बन्धी आयोजनाहरू पनि आईसीसीले गर्नुपर्ने एउटा जुन अवस्था थियो त्योबाट अब नेपाली क्रिकेटले मुक्ति पाएको छ अरू उसका शर्तहरू क्रमशः पूरा गर्दै जाने कुरा होला तर अब क्यानले आफ्नो हिसाबले काम गर्न पाउने भएपछि नेपाली क्रिकेट क्षेत्रमाथिको एउटा यो जुन एउटा कालो बादल थियो यो अब हट्छ भन्ने हिसाबले धेरैजना खुशी पनि भएका छन् खेल क्षेत्रसँग सम्बन्धित मानिसहरू आम नेपालीहरू पनि निश्चित आर्थिक र प्रशासनिक शर्तसहित अन्तर्राष्ट्रिय क्रिकेट परिषदले नेपाल क्रिकेट संघमाथि लगाएको निलम्बन फुकुवा गरेको हो दुबईमा अस्ति बसेको आईसीसीको बोर्ड बैठकले 3.5 वर्षदेखि लगाएको नेपालमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो र यस सम्बन्धी जानकारी हिजो गराइएको हो विज्ञप्तिमा शर्तबारे उल्लेख नभए पनि आईसीसीले मुख्यत संक्रमणकालीन योजना प्रशासनिक दक्षता र आर्थिक पारदर्शितामा चासो राखेको छ क्यानका नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले पनि शर्तबारे आफूलाई जानकारी नभएको तर आर्थिक र प्रशासनिक भएको हुन सक्ने अपेक्षा गरिएको बताउनु भएको छ स्वतन्त्र समितिको प्रतिवेदन अनुसार आईसीसीले लिएको निर्णय स्वागत योग्य छ अध्यक्ष चन्दले भन्नुभएको छ निकट भविष्यमै हामी आईसीसीका प्रतिनिधिसँग बैठक र छलफल गर्नेछौ हामी पूर्ण फुकुवाका लागि हरसम्भव प्रयासमा रहनेछौ भनेर उहाँले प्रतिक्रिया दिनुभएको छ नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको र निर्वाचन स्वतन्त्र तथा निष्पक्ष नभएको भन्दै आईसीसीले 2073 सालको वैशाखमा नेपाल क्रिकेट संघमाथि निलम्बनको जुन निर्णय गरेको थियो त्यसपछि भनौँ न नेपाल क्रिकेटमा चाहिँ अनेकौं कुराहरू भए राखेको भूमिका कस्तो भयो के भयो भन्ने कुरामा पनि विवादहरू चले तर बिस्तारै जे भए पनि क्यानको जुन नयाँ चुनाव भयो र त्यसपछि नयाँ कार्य समिति आएपछिको आईसीसीको बैठकले यो निलम्बन चाहिँ फुकुवा गर्ने सशर्त फुकुवा गर्ने निर्णय गरेको छ सँगसँगै आजको कान्तिपुर दैनिकमा खेलसँगै सम्बन्धित अर्को खबर कुशल तिमल सिन्हाले लेख्नु भएको छ राखेपामा नयाँ सदस्य सचिव आएको चाहिँ 100 दिन पूरा भएको छ रमेश कुमार सिलवालले नयाँ सदस्य सचिवका रूपमा जिम्मेवारी सम्हालेको 100 दिन पूरा भएको हो तर उहाँले 100 दिनमा गर्नुभएको काम अनुसार चाहिँ उहाँप्रतिको आशा अपेक्षा चाहिँ अब बिस्तारै घट्दै गएको हो कि भन्ने खालको एउटा आशंका पनि जन्मिएको खेल क्षेत्रका व्यक्तिहरूले त्यस्तो खालको आशंका गर्न थालेको भनेर खबरमा उल्लेख गरिएको छ शुरूमा उहाँले पदबहाली गर्दै गर्दाखेरि चाहिँ केही कामहरू गर्ने र आफूले भाषणभन्दा बढी कामबाटै पुष्टि गर्ने भनेर भन्नुभएको थियो र त्यसको चाहिँ धेरैजनाले स्वागत पनि गरेका थिए तर बिस्तारै त्यो कुरा चाहिँ घट्दै गएको र अर्जुन दृष्टि कता हो भन्ने कुरामै अलमल रहेको भनेर उहाँले जानकारी यो खबरमा उल्लेख गरिएको छ 13 दक्षिण एसियाली खेलकुद साको मिति अब शुरू हुनका लागि 45 दिन मात्रै बाँकी छ तर जस्तो खालको तयारी भइरहेको छ त्यसले गर्दाखेरि यो हुन्छ कि हुँदैन भन्ने खालको अझै शंकामै रहेको आयोजनाको शंका आयोजना प्रति नै शंका गर्नुपर्ने भन्ने खालको कुरा रहेको यो खेलकुद क्षेत्रका व्यक्तित्वहरूले बताउने गरेका छन् त्यसले गर्दाखेरि यो हरेक क्षेत्र हरेक पटक जस्तै पदाधिकारीहरू आउने एकदम मिठा मिठा कुराहरू गर्ने अब के नै हुन्छ होला भन्ठान्ने आकाशको तारा नै झार्ने जस्ता कुरा गर्ने तर व्यवहारमा चाहिँ खास त्यस्ता कुराहरू नहुने भन्ने गरेको कुरा चाहिँ यसपटक पनि दोहोरिने हो कि भन्ने चिन्ता कुशल तिमिल सिन्हाले आजको कान्तिपुर दैनिकमा गर्नुभएको छ यसपछि मसँग आजको नयाँ पत्रिका दैनिकको परिशिष्टाङ्क नयाँ सिटी छ जहाँ भराउँदैछ हमेशा हरियाली शीर्षकमा शहरका रूखहरूलाई सँग केन्द्रित रहेर पशुपतिनाथ कोइराला जो वन विज्ञ हुनुहुन्छ उहाँले एउटा लेख लेख्नु भएको छ। छोटो छोटो छ, यो कुरा म संक्षेपमा प्रस्तुत गर्छु। नेपाली सेनाले केही दिन अघि त्रिपुरेश्वरबाट शहीद गेटसम्म दशरथ रंगशालाको बाहिरपट्टि बिरूवा रोप्यो। सेनाको उपल्लो दर्जाका अधिकारी, काठमाडौँ महानगरका मेयर, त्यसै गरी विभिन्न मन्त्रालयका अधिकारीहरू वृक्षारोपणमा सहभागी भएका थिए। यसलाई शक्तिमा आधारित वृक्षारोपण भन्न सकिन्छ, किनभने बिरूवा रोप्दा स्थान, आकार, उचाइ लगायत विषयमा पहिले अध्ययन हुन जरूरी हुन्छ। विस्तृत डिजाइनपछि गरिएको वृक्षारोपण मात्रै दिगो हुन्छ। त्यसका लागि वन, कृषि, सड़क लगायत क्षेत्रका विज्ञहरूले गृह कार्य गरेको हुनुपर्छ। सिभिल र शहरी इन्जिनियरिङ दुवैको ज्ञान र सिप विनय गरिएको कामको अर्थ रहँदैन। नदी, ताल र हरियाली शहरको समृद्धिका सूचक हुन्। काठमाडौँ उपत्यका यी तीनै पक्षबाट सम्पन्न छैन भनेको नदी, ताल र हरियाली तीनटै कुरालाई चाहिँ व्यवस्थापन गर्न सकिएको छैन। ताल कम छन्, कृत्रिम रूपमा बनाएका तालहरू पनि सुकिरहेका छन्। नदी यहाँका खोलाहरूलाई त हामीले कसरी दोहोलो काटेका छौं भन्ने कुराको उदाहरण दिनै पर्दैन। संसारमा मान्छेहरूले ध्वस्त बनाएका भनौं न सम्पदाहरूको कुरा गर्ने हो भने, खास गरी प्राकृतिक सम्पदाहरू, त्यसमा पनि नदीको कुरा गर्ने हो भने काठमाडौँ एउटा कुरूप, एउटा विद्रूप उदाहरण बन्न सक्छ। यहाँ ढल लगेर सिधै नदीमा मिसाउने कुरा पनि वर्षौंदेखि चलिरहेको छ। यसलाई रोक्ने कुरा हुन्छ बेला बेला, तर त्यो भनौँ न यसो ऐन मौकामा मात्रै हुने र त्यससँग सम्बन्धित खास काम भने चाहिँ नहुने गरेको, भए पनि एकदमै सुस्त गतिमा मात्रै हुने गरेको देखिएको छ। काठमाडौँ उपत्यका सबैजसो खोला नदीहरूलाई सम्झिने हो भने त्यहाँ पानी बगेको होइन, ढल बगेको, कतिपय अवस्थामा त्यो ढल नै बग्न नसकिरहेको त्यो दुर्गन्ध वासै सम्झेर मात्रै पनि गनाउने गरेको छ। त्यसले गर्दाखेरि यो जुन सम्पदाका रक्त नदीहरू भन्ने गरिन्छ नदीहरूलाई, त्यो कुरामा त हामी धेरै नै पछिसम्म काठमाडौँ उपत्यकाको कुरा गर्दाखेरि हरियाली पनि मास्दै गएको, ठूला रूखहरू चाहिँ काटिरहेको सड़क विस्तारका नाममा, तर नयाँ बिरूवाहरू नरोप्ने गरिएको कुरा पक्कै पनि दुःखद कुरा हो। यो कुरालाई नै यो लेखमा उठाउनु भएको छ पशुपतिनाथ कोइरालाले। तपाईँले भर्खरै सम्झिनुभयो भने चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा हामीले तीनकुनेमा सरकारले बनाएका रोपेका केही बिरूवाहरूको कुरा आउँछ। हामीले हरियाली त जरूरी रहेछ देखाउनका लागि भए पनि भन्ने कुरा आउँछ। बाटोमा गमलामा देखाइएका फूलहरू, रोपिएका ससाना रूखहरू जुन हटाइसकिएको छ, यसका थुप्रै आलोचनाहरू पनि सामाजिक सञ्जालहरूमा भइरहेका छन्। कम्तीमा ती रूख बिरूवाहरू, ती फूलहरू राखिराखिएको भए हामीले हेर्न चाहिँ के हुन्थ्यो र भन्ने खालका कुराहरू छन्। तर धेरैजनाले फेरि त्यो त्यहाँ रहेको राखेको भए हामीले नै राख्ने थिएनौं, त्यो कि फुटाइन्थ्यो कि घरतिर लगिन्थ्यो, त्यसले गर्दा लैजानु सरकारको बाध्यता पनि हो। हाम्रो आफ्नै अवस्था हेर्दाखेरि, हाम्रो चेतनाको स्तर हेर्दाखेरि नै त्यो ठिक गरेको हो भन्ने खालका कुराहरू पनि व्यङ्ग्यात्मक रूपमा भइरहेका छन्। अब अर्को खबरतर्फ लागौं। आजको कान्तिपुर दैनिकमा प्रशान्त मालीले हाँडी गाउँको जात्रासँग सम्बन्धित एउटा खबर लेख्नु भएको छ। जब हाँडी गाउँमा गजुरमाथि देउता चढे शीर्षकमा अग्रपंक्तिमा कहीँ नभएको जात्रा हाँडी गाउँमा लेखिएको टी शर्टमा सजिएका चिराग समाएका दुई बालक, त्यसपछि पोंगा, धिमे बाजा, नायकी, बाँसुरी, धा बाजा बजाउने युवा तथा वृद्ध, पूरै टोल बाजाले गुन्जिएको थियो। त्यही माहौलको बीचमा गजुर भुइँपट्टि र देउता टुप्पोमा भएको खटमा राखिएको मन्दिर बोकिएको थियो। त्यो दृश्य हाँडी गाउँको हो। सामान्यतया नेवारहरूले गजुर टुप्पोपट्टि फर्किएको खटको जात्रा गर्छन्, तर काठमाडौँको हाँडी गाउँमा भने हिजो गजुर भुइँपट्टि र देउता टुप्पोमा भएको उल्टो मन्दिरको खट जात्रा देखाइयो। सर्वसाधारणले पूजाआजा गर्दा मन्दिरको देवतालाई नभई गजुरलाई पूजाआजा गर्छन्। कोतात्वा टोलका धिमे बाजाका कजी अर्थात व्यवस्थापक 66 वर्षका टेक बहादुर डंगोलले भन्नुभयो, त्यसैले यहाँको जात्रालाई काहीँ नभएको जात्रा हाँडी गाउँमा भन्ने आह्वान बनेको हो। यो जात्रा कोजागत पूर्णिमाका भोलिपल्ट मनाइन्छ। नेपाल भाषामा हाँडी गाउँलाई नरदे, विजयपुर र विशाल नगर भनिन्छ। यहाँको कहीँ नभएको जात्रालाई हाँडी गाँ या न्याय किगु गनम मधुगु धयातगु जात्रा पनि भनिन्छ। यसलाई स्थानीय भाषामा चोक्ते नारायणको जात्रा पनि भन्ने गरिन्छ। यस्ता जात्राहरूले गर्दाखेरि काठमाडौँ बेला बेलामा जीवन्त बन्ने गरेको छ। खास गरी नेवार समुदायले वर्षौंदेखि यी जात्राहरूलाई अनेकौं प्रहारहरूका बीचमा पनि, अरू सांस्कृतिक खालका भनौं न प्रहारहरूका बीचमा पनि जोगाएर राखेका छन्। धिमे बजाएर हिँडिरहेका भनौं न मंखा खलका टोलीहरू, बाजा बजाएर हिँडिरहेका मौलिक नेवारी पोसाक लगाएर हिँडिरहेका युवतीहरू, युवकहरू, वृद्धहरू, वृद्धाहरू, अनि ठाउँ ठाउँमा मौलिक बाजाहरू बजाउन सिकाउने कुराहरू अहिले पनि चलिरहेको देख्दाखेरि काठमाडौँ उपत्यकालाई अझै पनि जीवन्त, जात्राहरूको हिसाबले जीवन्त बनाउने क्रम चाहिँ चलिरहेको देख्न सकिन्छ। यही खबर थियो। जब हाँडी गाउँमा गजुरमाथि देउता चढे भनेर उल्टो जात्रा, गजुर तल र देउता माथि रहेको जात्रा, हाँडी गाउँको जात्राको बारेमा प्रशान्त मालीले लेख्नु भएको। अनि अर्को खबर छ, सिन्धुपाल्चोकबाट अनिश तिवारीले आजको कान्तिपुर दैनिकमै लेख्नु भएको घरबार बेचेर गुम्बा शीर्षकमा, भूकम्पले भत्काएको मन्दिर, गुम्बा र आवास निर्माण गर्न सबै जुटिरहेका छन् तर तर हेलम्बु गाउँपालिका चार तालमारांगका आसाराम तामाङ अहिलेसम्म थोत्रे टहरोमै सन्तुष्ट हुनुहुन्छ। 53 वर्षका आसाराम हर्षका साथ भन्नुहुन्छ, सबै गुम्बामा चढाए। भूकम्प प्रभावितले पहिलो किस्ता बाहेक दुईवटा घरखेत बेचेर आएको 1,40,00,000 रूपियाँ उहाँले गुम्बाकै लागि दिनुभयो। विदेशीको छोराले घर बनाउन पठाएको 44,00,000 रूपियाँ पनि गुम्बा बनाउनका लागि दान दिनुभयो। 36% ब्याजमा 50,00,000 ऋण लिएर उहाँले गुम्बा बनाउनमै सिद्ध्याउनुभयो। अब उहाँसँग टहरा बाहेक केही पनि छैन। कलात्मक ज्ञाता गुम्बा भने अझै छरिसकेको छैन। 45% संरचना मात्रै सकिएको छ। कहिले भव्य गुम्बा बन्ला भन्ने मात्रै लागिरहन्छ। ज्ञाता गुम्बा समितिका अध्यक्ष पनि रहेका तामाङले बताउनुभयो। तालमाराङ बजार सुविधाजनक आवास विद्यालयको भवनले घेरिसकेको छ। चारैतिर रंगीन आवासले ढाकिरहँदा पुल छेउका आसाराम भने गुम्बा कसरी ठडिएला भन्ने धुनमै मस्त हुनुहुन्छ। गुम्बाको अनुदान आएपछि दिन्छु भनेर उहाँले लिएको 50,00,000 ऋणको 36% ब्याजले क्रमशः उहाँको परिवारलाई थिच्दैछ। श्रीमती माइली र छोराछोरीसँगै आसाराम गुम्बाको अनुदान पाउने पर्खाइमा रहनु भएको छ। अब अरू केही खबरहरूतर्फ लागौं। बीपी राजमार्गमा थेगिन सक्नु चाप भनेर सिन्धुली यो काठमाडौँको बीपी राजमार्ग काठमाडौँबाट पूर्वतिर जाने बाटो जुन राजमार्ग छ त्यहाँ चाहिँ गाड़ीको चाप बढ़ेको खबर पनि आजको कान्तिपुर दैनिकमा छ। सिन्धुलीमाढ़ीबाट काठमाडौँ जान कमलामाई नगरपालिका चारका बुद्ध कार्कीलाई निकै शास्ति भयो। सामान्यतया 4 घण्टामा पार हुने दूरी 8 घण्टा लाग्यो। बिहान हिँडेका उहाँ परिवारसहित बेलुकी मात्रै पुग्नुभयो। काठमाडौँको कोटेश्वरबाट सिराहा यात्रु लिएर हिँडेका टाटा सुमोका चालक बोधराज श्रेष्ठलाई पनि सदरमुकाम सिन्धुलीमाढ़ी पुग्नका लागि 7 घण्टा भन्दा बढ़ी समय लाग्यो। कोटेश्वरबाट सिन्धुली 148 किलोमिटरको दूरीमा पर्छ। धेरै गाड़ीहरू भएका कारणले र प्रति घण्टा 40 किलोमिटरका दरले भनौं न गुडाउन त्यतिले मात्रै गुडाउँदाखेरि पनि केही घण्टामा मात्रै 3 घण्टा जतिमा पुग्नुपर्ने यो ठाउँका लागि 7 घण्टासम्म लाग्ने गरेको छ। किनभने जाम धेरै भएको छ, धेरै गाड़ीहरू खास गरी साना गाड़ीहरू भएका कारणले गर्दा भनेर खबरमा उल्लेख गरिएको छ। अनि आजको अर्को खबर पनि मैले कान्तिपुर दैनिकबाटै लिएको छु। 82 टोल अन्धोपन मुक्त शीर्षकमा छ। नेपाल आँखा अस्पतालले काठमाडौँ र ललितपुरका 82 टोललाई अन्धोपन मुक्त क्षेत्र घोषणा गरेको छ। काठमाडौँको टोखा चन्द्रगिरी साँखु खोकना ललितपुर गोदावरीका 6 वटा वडाको 82 टोललाई अन्धोपन मुक्त घोषणा गरिएको हो। 3 वर्षदेखि स्थानीय तहका स्वास्थ्यकर्मी आँखा अस्पतालका नेत्र सहायक र विशेषज्ञको टोली खटिएको छ। स्थानीय टोलीले स्थानीय तहका 12,000 जनाको आँखा परीक्षण गरी अन्धोपनको उपचार गरी आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन बहादुर घरेले बताउनु भएको छ। घर घरमा गएर बिरामी खोज्यौं, आँखाका समस्या पत्ता लगायौं अनि अस्पताल ल्याएर निशुल्क शल्यक्रिया गर्यौं। उहाँले भन्नुभयो 3 वर्षमा मोतियाबिन्दुका कारण दृष्टिविहीन भएका 900 बिरामीको निशुल्क शल्यक्रिया गरिएको उहाँले जानकारी दिनुभएको छ। अब अरू केही खबरहरूतर्फ लागौं। आर्थिक खबरको कुराकानी गर्दाखेरि नोबेलको जुन अर्थशास्त्रतर्फको नोबेल पुरस्कार छ यसको चर्चा हिजोदेखि भइरहेको छ। भारतीय मूलका एकजना सहित 3 जनाले यसपटकको नोबेल पुरस्कार अर्थशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रूपमा प्राप्त गर्ने घोषणा हिजो भएको छ। यो नोबेल अर्थशास्त्रको नेपाल कनेक्शन शीर्षकमा आज नागरिक दैनिकले खबर छापेको छ। सन् 2019 लागि अर्थशास्त्रमा नोबेल पुरस्कार विजेताहरू नेपालसँग पनि सम्बद्ध रहेका छन्। हिजो 3 जना अमेरिकी अर्थशास्त्रीलाई यस वर्षको नोबेल पुरस्कार दिने घोषणा भएको हो। विजेतामा अभिजित बेनर्जी जो भारतीय मूलका अमेरिकी हुनुहुन्छ, उहाँकी श्रीमती स्थर डफ्लो र माइकल क्रेमर गरेर 3 जनाले यसपटकको नोबेल पुरस्कार प्राप्त गर्ने भएका हुन्। अर्थशास्त्रतर्फको गरीबी निवारण र एसिया तथा अफ्रिकाका लाखौं बालबालिकालाई शिक्षा हासिल गर्न सहयोग पुर्याए बापत पुरस्कार दिइएको हो। डफ्लो अर्थशास्त्रमा नोबेल पुरस्कार पाउने 2 महिला बन्नुहुनेछ। अब पुरस्कार प्राप्त गरिसकेपछि उहाँहरूले प्रवर्धन गर्नुभएको चाहिँ ऱ्यान्डमाइज कन्ट्रोल ट्रायल अर्थात आरसीटी नामक अनुसन्धान विधि सबैभन्दा वैज्ञानिक मानिएको छ। यो विधिको प्रयोग चिकित्सक शिक्षा र विकास परियोजनाको सफलता मापनमा निकै उपयोगी रहेको छ। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वागले भन्नुहुन्छ, यो विधि विगत 2 दशकमा अफ्रिका एसिया र ल्याटिन अमेरिकी देशहरूले प्रयोग गरिएको छ। आरसीटी विधिमा अनुसन्धान गरिने विषयलाई कन्ट्रोल समूह र ट्रिटमेन्ट समूहमा विभाजन गरिन्छ। ट्रिटमेन्ट समूहलाई बाह्य सहयोग पुर्याइएको हुन्छ भने कन्ट्रोल समूहलाई केही सहयोग गरिन्न। यी 2 समूहलाई केही समयपछि सहयोगको अवसर कति पर्यो भनेर अध्ययन गरिन्छ। यसले बाह्य सहयोगको प्रभावकारिता पत्ता लगाउन सजिलो हुन्छ। आफ्नो अनुरोधमा बेनर्जी जोड़ी 5 वर्ष अघि नेपाल आएको स्मरण गर्दै डाक्टर वाग्ले भन्नुभयो, उहाँहरूले चाहिँ आरसीटी विधि र गरीब अर्थशास्त्र विषयमा नेपाल सरकारका मुख्य सचिव र सबै सचिवलाई जानकारी गराउनु भएको थियो। यसबाहेक उहाँहरू इसिमोडले गरेका केही अध्ययनमा समेत सहभागी हुनुभएको डाक्टर स्वर्णिम वाग्ले बताउनु भएको छ। अब केही पर्यटनको कुरा गरौं। पर्यटनसँग सम्बन्धित एउटा खबर मैले लिएको छु। रसुवाबाट बलराम घिमिरेले आजको कान्तिपुर दैनिकमा लेख्नु भएको छ, लाङटाङ र गोसाईकुण्डमा पर्यटक बढ्दै शीर्षकमा, वर्षा सकिएर मौसम सफा भएसँगै लाङटाङ र गोसाईकुण्ड क्षेत्र घुम्नका लागि पर्यटकहरू पुग्ने क्रम शुरू भइसकेको छ। घुम्नका लागि पर्यटक जाने यो मुख्य सिजन हो, त्यसैले लाङटाङ र गोसाईकुण्डका पदमार्गमा विदेशी पर्यटकको चहल पहल देख्न थालिएको छ। 4,380 मिटरको उचाइमा रहेको गोसाईकुण्डको तस्विर सहितको खबर छापिएको छ। यसपछि शेयर बजारसँग सम्बन्धित खबर लिउँ। नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ। हप्ताको पहिलो दिन शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। सोमबार हिजो हप्ताको पहिलो दिन भन्नाले कारोबार भएको पहिलो दिन सोमबार हिजो 1149.01 बिन्दुबाट पहिलो कारोबार शुरू भएको थियो। त्यसपछि बजार निरन्तर ओह्रालो लाग्यो। यो गिरावटपछि नेप्से 1136.96 बिन्दुमा ओर्लेको छ। अघिल्लो कारोबार दिनको तुलनामा सोमबार नेप्से 12.05 बिन्दुले घटेको हो। हिजो कारोबारमा आएका मध्ये सामूहिक लगानी कोष बाहेक सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से दबावमा परेको देखिएको थियो। यो नेप्सेसँग अर्थात शेयर बजारको कारोबारसँग सम्बन्धित खबरपछि अब म आजका लागि अन्तिम खबर प्रस्तुत गर्दछु मिडियामा। आजमा मलेसियामा रहेको श्रम विभागले नेपाली कामदार ल्याउन इच्छुक मलेसियाली कम्पनीको मागपत्र प्रमाणीकरण गर्न थालेको छ। नेपालसँगको श्रम समझदारी कार्यान्वयन गर्न मलेसिया सरकारले कडाई शुरू गरेको हो। यसअघि मागपत्र प्रमाणीकरण गर्न सिधै नेपाली दूतावास लैजाने गरिन्थ्यो। कार्यक्रम उज्यालो फल्सामा छौं हामी काठमाडौँ उपत्यका र आसपासमा एफएमको 90 MHz सँगसँगै तपाईँले सेफर्ड एफएम धुलीखेल, युनिक एफएम धादिङ, रेडियो चितवन, सुनकोशी एफएम सिन्धुली, रेडियो तीनलाल रामेछाप, संखुवा सभाको रेडियो गुराँस, स्काई एफएम विराटनगर, रेडियो तरंग पोखरा, रेडियो स्टार एफएम कैलाली, रेडियो त्रिपुरा डोल्पा, रेडियो राम ज्ञानु बर्दिया, रेडियो टाइगर बर्दिया, रेडियो जाजरकोट, रेडियो चौरजहारी रूकुम, रेडियो नयाँ कर्णाली कालीकोट, रेडियो सिन्जा जुम्ला, रेडियो कैलाश हुम्ला, रेडियो नारी आवाज जुम्ला, रेडियो शमशेर बैतडी, युनाइटेड एफएम स्मार्ट एफएम तनहु, रेडियो मनाङ, रेडियो पौरखी बाजुरा, रेडियो युनिटी डडेलधुरा, रेडियो कैलाश हुम्ला, मिक्स एफएम नुवाकोट, रेडियो खेसमा मालिका मुगु लगायतका रेडियोहरूबाट पनि यतिखेर कार्यक्रम उज्यालो फल्सा सुनिरहनु भएको छ। कार्यक्रम उज्यालो फल्सामा अब अर्को एउटा गीत सुन्ने बेला भएको छ। धर्मराज थापाका स्वर्गमा रहेका केही गीतहरू हामीले आज सुनिरहेका छौं। उहाँको सम्झना स्वरूप अब फेरि सुन्छौं धर्मराज थापाले गाउनु भएको अर्को गीत।
मै चौरी गाई झर्यो रिमै मधु बनैमा साइली रिमै चौरी गाई झर्यो रिमै मधु बनैमा उकालीमा जाँदा जाँदै दाइने पर्यो बर उकालीमा जाँदा जाँदै दाइने पर्यो बर वनमा एक्लै गाई चराउने कहाँ हो तिम्रो घर कहाँ हो तिम्रो घर साइली रे मै चौरी गाई झर्यो रे मै मधु बनैमा साइली रे मै चौरी गाई झर्यो रे मै मधु बनैमा पल्लो खोलो पल्लो खोलो फमिलाको गोलो पल्लो खोलो पल्लो खोलो फमिलाको गोलो बाह्र मासे फुलको सारी मखमली चोलो मखमली चोलो साइली रे मै साइली रे मै चौरी गाई झर्यो रे मै मधु बनैमा साइली रे मै चौरी गाई झर्यो रे मै मधु बनैमा स्वर राम्रो कम्पनीको अक्षर राम्रो दामको स्वर राम्रो कम्पनीको अक्षर राम्रो दामको खै बोलेको माया लाग्ने खै त बिना कामको खै त बिना कामको साइली रे मै चौरी गाई झर्यो रे मै मधु बनैमा साइली रे मै चौरी गाई झर्यो रे मै मधु बनैमा हुक्का मेरो सानो सानो नली हँसी हारको हुक्का मेरो सानो सानो नली हँसी हारको यो पभाका यहाँको होइन पूर्वी पहाडको पूर्वी पहाडको साइली रे मै चौरी गाई झरोरी मै मधु बनैमा साइली रे मै चौरी गाई झरोरी मै मधु बनैमा साइली रे मै साइली रे मै साइली रे मै साइली रे मै
आजका पाहुना
आजका पाहुना
कार्यक्रम उज्यालो फल्टामा अब आजका पाहुनासँग कुराकानी गर्ने बेला भएको छ। आज मैले कुसुम गेवालीलाई पाहुना बनाएको छु। उहाँ क्यानाडामा बस्नुहुन्छ अनि इन्जिनियरिङ उहाँको पढ़ाईको कुरा भयो, रेडियो पत्रकारका रूपमा पनि काम गर्नुभयो नेपालमा हुँदा पनि, र अहिले पनि उहाँ गएर नेपाली भाषीहरूलाई केन्द्रित गरेर रेडियो कार्यक्रम चलाइरहनु भएको छ क्यानाडामा पनि। अरू थप पनि केही परिचय छन् कि के भनेर चिन्न उहाँ
सामाजिक काम गर्ने कुरा त भइ नै हाल्यो, त्यसलाई परिचय नै के भन्नु होइन। लेख्ने हो मेरो सबभन्दा ठूलो रमाइलो लाग्ने मेरो आफ्नो हबी भन्नुपर्दा लेख्ने हो। कथा सङ्ग्रह एउटा उपन्यास तयार पनि छ, अर्को वर्षसम्म त्यसलाई प्रकाशन गर्ने होला, त्यो अर्को परिचय हो।
दस वर्षमा नेपाल फर्किनु भयो केही केही दिनको लागि, दस वर्षमा धेरै चिजहरू फेरि, काठमाडौँ चाहिँ कस्तो भएछ, तपाईँलाई कस्तो लाग्यो?
धेरै कुरा सकारात्मक परिवर्तन भएको देखेँ मैले, खास गरी मैले सड़कमा हिँडिरहेको छु, सड़कमा धेरै कुरा सुधारहरू भएछन्। सुधार यसको मतलब सुधार सकिएछ यहाँ चाहिँ यति हो सबभन्दा राम्रो भने यही भने होइन, अझै सुधार गर्न सकिने कुराहरू प्रशस्तै छन्। तर यसमा धेरै कुरा आशा लाग्दा कुराहरू भएछन्। मैले दस वर्ष पहिला जाँदाखेरि भन्दा र अफिसहरूमा कार्यालयहरूमा जाँदाखेरि पनि त्यहाँ भित्रपट्टि भएका प्राविधिक सुधारका कुराहरू, प्रविधिका कुराहरू, प्रविधि मैत्री भएका कुराहरू देखेँ। त्यसले पनि मलाई निकै आशा जगाएको छ यहाँ, र त्यहाँ भएको क्यानाडामा भएका प्रविधिहरू यहाँ छैनन् हेर के ऊ छैन, खास गरी कम्प्युटर क्षेत्रमा त्यो नहुँदो रहेछ, सबै कुरा ती त्यहीँको जस्तै प्रयोग भइरहेको छ भनेपछि आशा म त एकदम आशावादी भएँ यहाँ आएर, त खुसी भएँ भनेको मैले क्यानाडा गएपछि त्यहाँको चकाचौँ बाहिरको मात्रै कुरा अध्ययन गरिनँ, मैले भित्री अध्ययन पनि गरेँ। त्यहाँका मान्छेहरूको, त्यहाँको क्यानाडाको इतिहास, त्यहाँका आदिवासीहरूले भोगेको दुःखको इतिहासहरू पढ्ने हो भने हामीभन्दा अत्यन्तै दुर्दान्त छ, अत्यन्तै दुःखद छ त्यस्तो इतिहास। जो म भएको भए, म त्यहाँ क्यानाडाको मान्छे भएको भए ती इतिहास सबै जलाउँथ्यो होला, किनभने मेरो पुर्खाले गरेको त्यस्तो अमानवीय र अत्यन्त निशंस खालका घटनाहरू, त्यो पनि एउटा जातिले अर्को जातिलाई सिद्ध्याउन गरेका त्यस्ता दुःखद कुराहरू मैले इतिहासमा राख्न दिन्थिनँ होला, म सत्तामै म सबै मेटाइदिन्थेँ होला भन्छन्छु मैले। त्यो देख्दाखेरि हाम्रो त केही पनि भएको रहेछ नि, कोत पर्वको नाममा केही कुराहरू भएका हुन् नभएदेखि धेरै कुरा त हाम्रा इतिहास त्यस्तो आफूले गर्व गर्न नपर्ने, अहिले यो कुरा साह्रै खराब खराब भयो भन्ने कुरा त त्यहाँको उदाहरणमा मैले पाइनँ भनेपछि यो सभ्यताप्रति आफैलाई पनि गर्व रह्यो। त्यस हिसाबले बाहिरबाट ठुल्ठुलो भवन हेर्ने पनि त त्यहाँ जति ठुलो, त्यहाँ जति सभा सहर यहाँ छैन, त्यहाँ जति भवन त्यहाँ भएन भनेर रोइलो गर्न सकिने भयो। तर अब भोलि भनौँ न, मलाई म त इन्जिनियर पनि हो, जिम्मेवारी तपाईँले धेर लौ तँ यसलाई प्लान गर, तँ यसलाई बना भनेर भन्यो भने त मैले पनि त जवाफ दिनुपर्छ नि। त्यो अनुभूतिमा हेरेँ मैले, त्यो हेर्दाखेरि गर्न पर्यो भने सकिने ठाउँ रहेछन्। मलाई चाहिने भनेको म्यान पावर, मलाई चाहिने भनेको प्रविधि, मलाई चाहिने भनेको सूचना हुन्, ती कुरा अहिले यहाँ पनि छन्। र त्यसको लागि व्यवस्थापन गर्न त मेरो जिम्मा हो नि, मैले गर्न पाएँ भने म गर्न सक्दो हुँ, अथवा यो चाहिँ यसरी गर्न सकिन्थ्यो। जस्तो अब मैले धेरै गरेको यहाँ गरेको सेक्टर भनेको जलविद्युतको क्षेत्रमा, त्यहाँ चाहिँ कत्रो ठुलो परिवर्तन भएको रहेछ, कत्रो ठुलो विकास भएको रहेछ। अहिले अब कुलमानजी सन्दर्भवश उहाँहरू म एउटै ब्याचमा हुँ, फरक फरक स्ट्रिममा, म रिनेबल इनर्जी, उहाँ पावर इन्जिनियरिङ, त्यसमा हो। हाम्रै पुस्ताले, हाम्रै साथीहरूले यस्तो राम्रो काम गरिरहनु भएको छ, त्यस हिसाबले पनि गौरव लाग्छ मलाई। गर्न सकिने ठाउँ भनेको छ, मैदान खुल्ला छ, दौड्न कसलाई मन छ कसलाई छैन त्यो कुरा ठुलो कुरा भएन। जो दौड्न मन छ उसले जित्न सक्ने ठुलो ठाउँ देख्छु मैले, सुधारका लागि, परिवर्तनका लागि गर्न सकिन्छ देख्छु। उहाँ देख्दाखेरि, अर्काको देख्दाखेरि क्यालगरीमा छन्, भएको छ विकास, अब भने त मैले अब संसारको सबैभन्दा सभा सहर भनेर पुरस्कार पाउँछ त्यो सहरले, अब यहाँ धुलोमा छ, मैले आफै मोटरसाइकल लिएर चढेर आउँदाखेरि आँखा पिरो हुने गरी धुलो छ त्यो, तर यो घटाउन सकिन्छ। अब रोड राम्रो बनाएको छ, सफा गर्ने काम बाँकी छ, त्यो गर्न सकिन्छ, त्यो धेरै गाह्रो काम छैन भन्ने आफूले लाग्छ। त्यहाँ आफूले सुख भोगिरहँदा के कुरा भन्दा, आमालाई, आमाको आँखा पिरो भइरहेछ, मलाई चाहिँ आनन्दमा बसेछु भन्ने चाहिँ भित्र पोलिरहन्छ, भित्र दुखिरहन्छ। यहाँ म सफा खाना खाइरहेछु, आमाले यतिको मिसावट नभएको खाना पाउनु भएको छैन काठमाडौँमा, भन्ने आफूलाई चाहिँ दुखी रहन्छ। त्यो दुखितासम्म आफूले अनुभूति गरेको चाहिँ त्यो कता कता अधुरो कता कता अपुरो जस्तो नपुगेको जस्तो त्यो अनुभूति भइरहन्छ। र जहिले पनि त्यहाँ कसरी गर्ने होला, त्यहाँ जे कुरा सिके पनि यो चाहिँ मैले नेपालमा गएर काठमाडौँमा यो चिज यसरी गर्थेँ होला, ट्राफिक लाइटलाई यसरी व्यवस्थित गर्न सकिन्थ्यो होला, त्यसलाई स्मार्ट लाइटिङ बनाएर गर्न सकिँदो हो, यहाँ जसरी गरेका छन् त्यसरी उहाँ पनि गर्न पाए हुन्थ्यो भने त्यो अनुभव काम गरेर सिद्ध हुने जागिर पकाउने भन्दा पनि यो चिज सिकेर उहाँ घर लैजान पाएको हुन्थ्यो भन्ने जहिले पनि लागिरहन्छ। त्यो इन्जिनियरिङका प्रविधिका कुराहरू, त्यहाँ सूचनाका कुराहरू पनि, त्यहाँ सिकेका कुराहरू जतिखेर पनि यो चाहिँ जागिर खाएर सिद्ध हुने, आज आज गरेर पकाएपछि सकिएको नि भन्ने नै लाग्यो होइन। यो चाहिँ मैले उता लिएर जाने हो, म यहाँ मर्ने होइन, यो क्यालोरीमा मर्ने होइन, म उहाँ जाने हो, यो चिज सबै लिएर यो लिन आएको पो त म भन्ने लागिरहन्छ भित्र, त्यो कुटु 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 दुखिरहन्छ कि। त्यसो भए हुनाले अब यो त एट्याचमेन्ट त होला, अब जन्मेको कुरो जति सुकै फोहोर भए पनि अब आमा जस्तै भए पनि आमा हुन्, प्यारो लाग्छ नि त, राम्री लाग्छ आफ्नै आमा।
तपाईँले धेरै कुराहरू अझै गर्न सकिने रहेछ भनेर भन्दै गर्दा, फेरि फर्केर आउने सम्भावना छ भनेर भन्दै गर्दाखेरि चाहिँ अलिकति व्यावहारिक हिसाबले हेर्दाखेरि चाहिँ तपाईँलाई के लाग्छ, हामी के कारणले गर्दाखेरि चाहिँ जस्तो सोचेको जस्तो बन्न नसकिरहेको, अथवा तपाईँले भन्नुभएको आमाले राम्रो स्वास्थ्यमा राम्रो वातावरणमा बस्न पाउनका लागि यो कुराहरू चाहिँ हाम्रोमा चुकेका रहेछन् भन्ने जस्तो केही खुट्याउनु भएको?
सिम्पल, मैले देखेको धेरै धेरै गहिरो अध्ययन, एकदमै कंक्रिट अध्ययन होइन, मेरो सामान्य अब्जर्भेसन, सामान्य उयो आफूले मनमा लाग्ने हिसाबले हामीले साना साना विधि र प्रविधि प्रयोग गर्ने कुरामा साना साना कुराहरूबाट सुधार गर्दै जाने र सबभन्दा ठुलो कुरा अपेक्षा अलिकति घटाउने हो कि भन्ने लाग्छ। यहाँ आएर मैले देखाएर चाहिँ साथीको आफन्तहरूको छरछिमेकका कति ठुला अपेक्षाहरू के, त्यो त्यत्रो अपेक्षा गर्न सकिँदैन। विधि स्थापना हुनु नै सबभन्दा महत्वपूर्ण कुरा रहेछ, कानूनले काम गर्नु, सिस्टमले काम गर्नु भन्ने कुरा। त्यो सिस्टमले स्थापना गर्नु भनेको चाहिँ मैले एउटा उदाहरण दिन चाहेँ, क्यालगरीको एडमन्टनमा साथीहरू आउनु भएको थियो, त्यो 10-12 साथीहरू गुरुकै साथीहरू घुम्न आउनुभएको थियो, अनि हामी डाउन टाउनमा घुम्न गएको थियौँ। त्यहाँ सफा पनि थियो डाउन टाउन, बत्ती हेरेर बाटो काट्दै थियौँ, तर त्यहाँ चाहिँ हरियो बत्ती बलेर गाडीहरू चल्न थालिसकेका थियौँ। हामी सडकमा ठ्याक्क ओर्ल्यौँ, त्यहाँको नियमअनुसार यदि मान्छे छ भने, सड़कमा छ भने गाडीहरू रोकिन्छन्, अनि ती गाडीहरू रोकिएको बेलामा हामी चाहिँ सड़कमा छिर्यौं,
बाटो काट्दै
त्यो हरियो बत्ती बलेछ, हामी बाटो काट्दैछौँ, हामी 10-12 गुरुको नै तल झरेपछि हरियो बत्ती बल्दा बल्दै पनि गाडीहरू रोकिए, अनि हामी बाटो तर्न थाल्यौँ, आधा बाटोमा पुग्यौँ, बाटो लामो फराकिलो थियो। त्यो हामीले गरेको देखेपछि दुईजना गोरीहरू पनि पछाडि लागे भनेको, अनि त्यसपछि त्यसै त्यही भएको एडमन्टनको रामकृष्ण शर्माजीले भन्नु लगाउनुहोस् कुसुमले, अब हामी यसलाई पनि काठमाडौँ बनाउँछौँ, क्यालोरीलाई पनि भन्नुभयो, उहाँले ठट्टा थियो त्यो कुरा भनेको। सिस्टम बिगार्न चाहँदा जतिसुकै स्टाफले सिस्टमलाई पनि बिगार्न सकेको रहेछ, हामीले थाल्यौँ हुन्छ त्यहाँ, त्यो एकैछिन भए पनि थाल्यौँ त्यो कुरा। त्यो गुरुको सधैँ हिँडिरह्यो भने त त्यहाँको सिस्टम बिगार्न के भएर, अब त्यहाँ कारण बानी बिगार्ने कुरा त रह्यो। त्यस्तै जसरी हाम्रो एउटा सानो ग्रुपले त्यहाँ एकछिन बिगार्यौँ, त्यो ठट्टाको विषय भयो त्यति गरेको लागि, तर त्यस्तै गरी बनाउनु पनि त्यही गरी बनाउनु पर्दो रहेछ, र बिगार्नेले सानो मान्छेले पनि, सानो ठाउँले पनि, सानो प्रयासले पनि बिगार्न सकिँदो रहेछ।
हामीले एकदम सजिलै गरी भन्यो भने सिस्टमै भएन, त्यसमा सिस्टमै छैन, विधि प्रक्रिया छैन, थिति छैन, जे पनि हुन्छ यहाँ भनेर हामीले भन्ने, गुनासो गर्ने, दुःख मनाउ गर्ने र भोग्ने पनि अवस्था छ। तपाईँ यही कुरा जोडिदिँदै हुनुहुन्छ, विधि प्रणालीलाई बनाउन सक्नु पर्छ, बनाउन सकियो भने धेरै कुरा गर्न सकिन्छ भनेर।
एक्ज्याक्ट यो व्यक्तिगत रूपमा एउटा व्यक्तिले आफै, मैले पनि राति कोही पनि मान्छे छैन, ट्राफिकमा कोही पनि छैन, बत्ती मात्रै छ भने पनि तपाईँले त्यो बत्तीलाई सम्मान गर्छु मैले, किनभने म जिम्मेवार मान्छे हो, मैले गर्छु भने अरू कसैलाई देखाउनु छैन, राति कोही पनि छैन, अनि त्यो सम्मान गरेर तपाईँ उभिदिनु हो, अथवा त्यो लेभलको तपाईँसित एउटासित मात्रै पनि कमिटमेन्ट भयो भने त्यो बिउ हो, त्यो बिउ फैलिँदै जान्छ। हामी चाहिँ बिउ कता कता हराइरहेछ त्यसलाई माटोमा हालौँ, त्यसै गरी कमिटमेन्ट गरौँ, एउटा सानो कुरालाई गरौँ। जहिले पनि परिवर्तनका लागि उभिने मान्छे पागलै जस्तो हुन्छ, धर्मभक्त गङ्गालाल ती मूर्ख जस्तो ठानिएका थिए त्यतिखेर, त्यतिखेर कृष्णलाल ती कविता लेख्ने मान्छे, कविता झुनी लन्ठु भने होला नि त्यहाँका मान्छेहरूले भन्छन्, त्यो त भन्न दिनुपर्छ, किन भन्दा जहिले पनि मान्छे ठुलो भिड भन्दा त्यो फरक विचार लिने मान्छेले फरक ढङ्गले हिँड्नुपर्छ, त्यो गाली स्वीकार्नुपर्छ, म चाहिँ गर्दिनँ यसो, म चाहिँ यसो गर्छु भनेर सानो कुरालाई एउटा मान्छेले कम्तीमा एउटा चिज म यो गर्दिनँ, म यो सडक पेटीबाट हिँड्छु कम्तीमा, अथवा मैले लेनलाई मैले मानिदिन्छु, अरू जेसुकै मरुन्, तपाईँलाई कसैले गाली पनि गर्दैन, कसैले कान पनि निमट्दैन, आफ्नो मोटरसाइकल चलाउँदा म चाहिँ लेनको अनुशासन मानिदिन्छु भनेर मात्रै गर्नुभयो तपाईँ भने त मिडियामै हुनुहुन्छ तपाईँले अरू धेरै प्रभाव पनि पार्न सक्नुहुन्छ हरेक मान्छेले त्यसो गरेर सानो कुरा चाहिँ धेरै पर्दैन देशलाई ठुल्ठुला कुरा गरेर कुरा बिग्रेको हो ठुल्ठुला कुरा नगरेर सानो कुरा एउटा चुटुक्क कुरा त्यसलाई चाहिँ स्ट्यान्ड लिएर एकदम चट्टानी अडान लिएर यो चाहिँ म गर्छु म यो हुन दिन्न जस्तो एउटा बुद्धिस्टले म हिंसा गर्दैन भनेर जुन चट्टानी अडान लिन्छ नि त्यो चट्टानी अडान सानो सानो कुरामा सानो सानो एकदम भुइँ मान्छेहरूले पनि लिइदिनु भने परिवर्तन हुँदो रहेछ र त्यो उहाँहरूले लिएर थुप्रै गरेर स्थापित गरेर सिस्टमलाई पनि फेरि बिगार्नेहरूले बिगार्न खोज्छन् त्यो भने त हामीले गोरीहरूले पनि पछि लगाएर लिएर हिँड्यौँ बिगार्यौँ एकछिनको लागि भए पनि तर त्यसले लामो सिस्टम भएकोलाई भत्काउँदैन भन्नुको मतलब त्यसरी कोसिस गऱ्यौँ भने यहीँ पनि सम्भव छ त्यो भन्ने अब मैले उदाहरण दिएँ यहाँ एउटा ब्याङ्कमा पुगेँ त्यहाँको ब्याङ्कको साथी पनि भनेर साथी त लामो कुराकानी गरेको थियो उहाँले देश बिग्रो खत्तम भयो केही गर्दैन स्मार्टहरू छन् भनेर भन्नुभयो अनि त्यहाँ मैले काम थियो र तिन दिनपछि आउनु भन्यो ब्याङ्कले म तिन दिनपछि गएँ तिन दिनपछि आउँदाखेरि चाहिँ त्यो केही काम गरिदिएर हिँड्छ मेरो अनि त्यहाँ मैले त्यो मेरो साथी माथि हाकिम हुनुहुन्थ्यो माथिल्लो तहमा हुनुहुन्थ्यो उहाँलाई फोन गरेँ तपाईँका कर्मचारीले केही पनि गरेका छन् तिन दिनमा बोलाए यिनीहरूले केही पनि गरेका छन् भनेर उहाँले फेरि थर्काउनु भयो थर्काएपछि सबै कुरा भाग गरेर तिन घन्टा काम सके त्यो काम तिन घन्टा हुँदो रहेछ त्यो कुरा तिन दिन पहिला गर्नु पर्दैन र त्यो माथि भएको साथीलाई मैले भन्न सकिनँ चाहिँ तर पनि मलाई के लाग्यो भन्दा त्यो माथि भएको साथीले देशको चिन्ता गर्नुभन्दा त्यो आफ्नो अफिसभित्रको त्यो कुरा सिस्टम मिलाएको भए देशमा पनि सिस्टम छैन भन्न पर्दैन थियो गर्न पर्ने काम आफैको सानो ठाउँमा आफूले गर्न सकिने ठाउँमा गर्नुहोस् कि पहिला जस्तो यहाँबाट बाहिर गएपछि जति मलाई मेरो भाषाको माया लाग्यो मलाई जति धेरै टाढा गएपछि जति के जति टाढा हुन्छ प्रेमी त्यति ज्यादा बढी माया हुन्छ भने जस्तो यहाँ हामी रहँदाखेरि त्यसको अनुभूति नगरेका हौँ कि भन्ने लाग्छ कि मलाई त्यो चाहिँ भनेको तपाईँको एउटाको सानो कमिटमेन्टले परिवर्तन हुँदो रहेछ मैले बाहिर देखेको कुरा त्यही हो त्यहाँका गोरेहरूको कमिटमेन्ट छ एउटा सानो मैले जहाँ दिइरहेको थिएँ नर्थ अलबडा इन्स्टिच्युट टेक्नोलोजीमा छेउको साथीलाई आएन होइन ऊ छटपट दिइरहेको थियो ए मलाई आउँछ हेर्दै भनेको ऊ हेर्नु तयार छैन गोरे होइन म हेर्दिनँ भन्छ कमिटमेन्ट हो त्यो चाहिएको त्यो बढ्ता रहेछ उनीहरूसित त्यो हामीसित रहन्छ सानो कुराका लागि आफूले चट्टानी अडान लिने कुराहरू नभएको र आफू हुने आफूले गर्न सकिने गर्न नसिने नसकिनेलाई चिन्ता लिएर ठुल्ठुला कुरा गर्न भ्याउने फेसबुक आउनु भ्याउने उता त्यत्रो टाइम खर्च गर्ने आफै अगाडि भएको र गर्न सकिने कुराकालाई चाहिँ नगर्ने त्यहाँनिर ल्याकिङ भएको अब अनुभूति हुन्छ एक दिन यो त म यहाँनिर गल्ती गरेछु है जबसम्म रक्सी खाना हुन्न यसले क्यान्सर हुन्छ भन्ने कुरा त लिभर खराब हुन्छ भन्ने थाहा छ नि जब डाक्टरले तिमीलाई लिभर खराब भयो अब खायो भने मर्छौ भन्छ त्यसपछि मान्छे सोध्ने तरिकै बदलिन्छ हो त्यो भनेको अनुभूति अनुभूति हुन टाइम लाग्दो रहेछ होला एक दिन न एक दिन कुनै कुनै स्ट्राइकले मान्छेलाई अनुभूति गराउँछ
यो स्वयं अनुभूतिको कारणबाट हुन्छ कि अथवा प्रणाली बलियो बनाउनुपर्छ जरिमाना टाइपको अलिक धेरै गराएर बाध्य नियन्त्रणकारी काम गर्नुपर्छ
हो त्यो सही कुरा हो तर पनि उहाँ चाहिँ बाहिर चाहिँ जस्तो मैले एउटा इक्जाम्पल दिन तपाईँले भनेको त्यो हो त्यो हुनुपर्छ भनेको बाहिरबाट फोर्स लाएर ठेगानमा ल्याउने पनि तरिका हो एउटा तर सस्टेनेबल्ली सधैँ हुने गरी राज्यले थाम्न सक्ने गरी गर्ने कुरा चाहिँ होइन मैले एउटा इक्जाम्पल दिने कारण चाहिँ क्यालगरीमा थुप्रै घरहरू भनेको डाटामै भन्दा लगभग 2006 भएको अध्ययनले के देखायो भन्दा 72,000 घरहरूमा त्यस्ता इलिगल बेसमेन्टहरू छन् छ मै अध्ययन गरेर त्यत्र ट्याक्स तिरिरहेका छैनन् भन्ने कुरालाई 14 लाग्यो त अब क्यालगरी जस्तो सुविधा सम्पन्न सिस्टम भएको संसारको राम्रो सफा सहर भनिएको भन्ने राज्यलाई स्थापित गर्न पनि त्यहाँको लोकल गभर्मेन्टलाई त्यो कुरा गराउन पनि त्यत्रो टाइम लाग्यो त किन भन्दा अत्यन्तै धेरै भयो भने सम्हाल्न सक्दो रहेछ राज्यको संयन्त्रले पुलिसले त्यो नसकेर पनि त्यो र त्यसको फेरि लोकतन्त्रको दुर्भाग्य पनि हो रहेछ त्यसलाई मैले लोकतन्त्र दुर्भाग्य भन्छु ती भोट दिने मान्छे हुन् 72,000 भनेको त्यहाँ त 2,000 भोटले न्यान्सी भनेको त्यहाँको अहिले तेस्रो पटक जितेको मेयर हो लोकप्रिय मानिन्छ 2,000 भोटले हारेका छन् जितिया छन् उनले त्यसको मतलब अब त्यो 72,000 विरुद्धमा उनी उभिनै सक्दैन लोकतन्त्रको दुर्भाग्य हो यो होइन त्यसरी यहाँ पनि थुप्रै कुरा विशृङ्खल भएका छन् र ती कुरालाई हटाउन एउटा कुरा त लोकतन्त्रै आफैमा बाद ऊ हुन्छ समस्या हुन्छ अनि त्यो तिनीहरूलाई चिड्याएर यहाँ टिक्न सकिँदैन एउटा कुरा अर्को कुरा हामी व्यक्तिगत रूपमै पनि त्यो कमिटमेन्ट गरेर र चेन्ज गरौँ न भनेर भन्न तयार नहुने अब जब तपाईँ सफा गर्नै तयार हुनुहुन्न तपाईँ फोहोरमा बस्नुहोस् कि त्यो सफा गर्नु त मलाई यही प्रिय छ तपाईँले भन्नुभएको थियो के अरे हाम्रो मैले बेच्ने कविको मलाई यही लस्याङ फस्याङ प्रिय छ यही मलाई अव्यवस्था प्रिय छ तिमी यसलाई सुधार गर भन्ने तिमी को भन्ने कविता थियो कि त्यस्तै जस्तो हामीलाई प्रिय छ त किन ऊ गर्ने तर हामीलाई त्यो बोध आउँछ जब हामीलाई त्यही यो मैले गल्ती गरेँ उनीहरूले यस्तो भएर चाहिँ भन्ने जब बोध हुन्छ 50,000 मान्छे हामी बाहिर छौँ हामीले त्यहाँ केही देख्यौँ किन बनेछ त भन्ने थाहा पायौँ हामी सधैँ त्यहाँ बस्ने होइन म स्वयं भने म पिआर होल्डरहरू त्यति हुनाले पनि म त्यहाँ बस्ने होइन फर्केर आउने यो भन्ठान्छु भाइले त्यस्तो अब जो वर्क परमिटमा जानुभएको छ उहाँहरू त फर्काउन बाध्य नै हुनुहुन्छ फर्क बस्छु भने पनि पाउनुहुन्न फर्केर आउनुहुन्छ त्यो देखेपछि त्यो बुझेपछि वस्तुले चेतनाको निर्माण गर्ने हो हामीले जब वस्तु देख्छौँ अनुभूति गर्छौँ त्यो त जाति हुँदो रहेछ नि बरु मैले यति यति सानो त्याग गर्दा मैले सानो कन्ट्रिब्युसन गर्दा मुलुकको सिस्टम बन्दो रहेछ नि त भन्ने अनुभूति लिएर आउनुहुन्छ भन्ठान्छु मैले साथीहरूले अनि त्यसपछि त्यसले परिवर्तनको एउटा सुरुवात गरेला त्यसमा सँगसँगै तपाईँले भने जस्तै राज्यले निगमनकारी कुराहरू प्रभावकारी गर्ने र त्यसलाई अझै प्रभावकारी ढङ्गले एकदम अलि धेरै भनेको लेभिज राखेर अथवा जरिमाना राखेर यो चाहिँ नगरी हुन्न यो मैले यति रातो बत्ती काट्यो भने 50,000 तिर्नुपर्छ मैले कहाँ तिर्न सक्छु मैले त्यतिमा त झन् नै पुरानो पुरानो मोटरसाइकल आउँछ भन्ने भयो भने त अनि हामी सुध्रिन्छौँ
तपाईँले भन्नुभएको यस्तो एउटा आदर्शतम परिकल्पनाको कुरा त्यसरी हामी सबैले त्यो बोध गरेर अहिलेको अवस्थाबाट त्यहाँ पुगेर त्यसलाई सिस्टममा ल्याएर गर्नको लागि त धेरै समय धेरै पुस्ता सकिने खतरा हुन्छ होला नि फेरि
त्यसको त उपाय छैन भनेको भने त हाम्रो लोकतन्त्रमा मान्छेको अधिकांश मान्छेको इच्छाको विपरीतमा जान सक्दैन सक्दैन त्यो सिस्टमै सक्दैन एकजना मैले बेच्ने कविको नाम उनले भनेका थिए अङ्ग्रेजी कवि हुन् उनले यो चुनाव गर्ने सिस्टमले तिम्रो परिवर्तन हुने यिनीहरूको ज्यादा तिमीमा उनीहरूले कम गर्न पर्ने भए तिमीलाई भोट हाल्ने अधिकार पनि दिन्थेन यी नेताहरूले भनेर भनेका थिए त्यस्तै जस्तो भनेको टाइम लाग्दो रहेछ किनभने तपाईँले चाहँदैमा सिस्टमले चाहँदैमा अलपसरण गर्न सकिँदैन त्यही त्यत्रो 72,000 ट्याक्स नतिर्नु एक वर्षमा कम्तीमा एक महिनामा $100 तिरे भने पनि कति कति हजार कति मिलियन डलर भयो सिटीले अहिले त्यहाँको क्यालगरी सिटीले पनि आफ्नो खर्च नपुगेर शिक्षकहरू राखेका शिक्षकहरूलाई लेट अप गर्ने आफूले गरिरहेका प्रोग्रामहरू कटाउने गर्ने बाध्य छ त्यति हुँदाहुँदै पनि उनीहरूले त्यो काम गर्न सकिरहेको छन् त्यसले त कम्पेन्सेट गर्दो हो नि गर्न सक्दो रहेछ भनेको टाइम लाग्दो रहेछ सरकार मात्रै होइन सरकार त सुप्रिम भयो त्यसले गर्ने नै भयो त्यो मात्रै होइन अधिकृत कर्मचारीहरू मात्रै होइन हामी सामान्य भूमि मान्छेले पनि एउटा कमिटमेन्ट गर्दैन यो चाहिँ मैले चट्टाने यो मैले गर्दिनँ भने गर्दैन
केही
पऱ्यो
नि
सानो कुरा गरौँ सानो कुरा धेरै ठुलो कुरा होइन एउटा लेनमा म हिँडिदिन्छु अथवा म बत्ती बलेपछि म त्यसलाई मानिदिन्छु
जेब्रा क्रसबाट बाटो काटिदिन्छु
सिम्पली
स्टपमा मात्रै झर चाहिँ
एक्ज्याक्टली सिम्पल कुरा त्यति साना कुराहरू जो चाहिँ तपाईँले गर्नु हो भने एउटा हरेक मान्छेले गर्ने बित्तिकै त्यो बिउ भन्छ र त्यो बिउले जरा हाल्दै जान्छ तपाईँ अर्कोलाई भन्नुहुन्छ हामी चुप लागेर त बस्दैनौँ नि मैले यसो गर्ने गरेछु मलाई पागल भने भनौँ भने भन्नुहुन्छ त अर्काले त्यही गर्छ अनि अर्को बिगार्ने मान्छे अनि समातिन्छ जबसम्म त्यो बिगार्नेहरू बहुमतमा रहन्छन् सामान्य जनताहरू बहुमत जो भोट हाल्नेहरूलाई नै त्यो बिग्रिएको सिस्टमको पक्षमा छन् अनि त्यो सब सिस्टम बदलिँदैन यो नेतृत्व भनेकै हाम्रो रिफ्लेक्सन हो कि सामान्य जनताहरूको रिफ्लेक्सन हो त्यो जस्तो छ नेतृत्व त्यस्तै भन्छ एकचोटि जित्ने एउटा कुरा हुनसक्छ जब बारम्बार जित्छ दुईटीआई ल्याएर जित्छ यही जनता यिनै जनताको रिफ्लेक्सन हो त्यो नेतालाई गाली गर्नु भनेको चाहिँ उयो आफू नाङ्गे भएर आफै नाङ्गे भएर त नाङ्गाहरू भनेर गाली गर्दै नाङ्गो मान्छे हिँड्यो भने हामी हाँस्नुमा के गर्न सक्छौँ हाम्रै रिफ्लेक्सन हो हामीले त्यो सानो कमिटमेन्ट गर्यौँ भने सम्भव छ र संगठित ढङ्गले प्रयास गरौँ
कृष्ण नेवाली आज हाम्रा पाहुना हुनुहुन्छ कार्यक्रम उज्यालो फल्टामा उहाँ क्यानाडामा बस्नुहुन्छ क्यानाडाको क्यालगरी सहरमा बस्नुहुन्छ अलिकति यसो तुलना गरौँ न तपाईँले भन्नुभयो क्यालगरी आफैमा विश्वकै सुन्दर सहरहरू मध्ये सफा सहर तपाईँको तपाईँ त्यहाँ बस्ने सहर के गरेर त्यस्तो सफा भयो संसारका सफा सहरहरूमा पर्यो
म जानुभन्दा अगाडि सिम्पल एउटा इक्जाम्पल दिन्छु म जानुभन्दा अगाडि त्यहाँ एउटा मात्रै कन्टेनर घरमा राखिएको हुन्थ्यो त्यहाँ जे जे फर्छ सबै त्यहीँ हाल्ने चलन हुन्थ्यो
त्यो घरमा त्यो भनौँ न
घरमा चाहिँ भाङ दिन्थे
त्यो नगरपालिकाले दिन्थ्यो
दिन्छ अहिले दिन्छ त्यहाँ त चलन छ त्यहाँ लेखेको हुन्छ इज द प्रोपर्टी अफ क्यालगरी सिटी अफ क्यालगरी भनेर लेखेको हुन्छ तिनीहरूको बाहिर राख्छ कसैले चोर्दैन सबै घरमा हुन्छ त्यसलाई बेच्न पाइँदैन कतै अनि त्यो त्यहाँ राख्दै हुन्छ एउटा मात्रै राख्थेँ म जाने बेलातिर चाहिँ 10 वर्ष अगाडितिर चाहिँ दुईवटा राख्ने चलन आयो एउटा कालो र एउटा निलो राख्ने बेला त्यो निलोमा चाहिँ हामी रिसाइकल खालका कार्डबोर्ड
पुनर्प्रयोग
हुने खालका चिजहरू उसमा चाहिँ प्रयोग नहुने चिज आयो अब एक वर्ष अगाडि चाहिँ तिनवटा आयो, अहिले चाहिँ घरमा तिनवटा छन्। एउटा चाहिँ हरियो पनि छ, कुहिने खालको जग्गा छुट्याइ राख्ने गर्यो। अब भोलि चाहिँ अर्को चारवटा आउला, त्यहाँ चाहिँ इलेक्ट्रोनिक्स अथवा यस्ता हजारौँ चिजहरूलाई छुट्याइ राख्ने भन्ने आउला। त्यसरी कर्मश 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 गर्नुपर्ने रहेछ सफा गर्ने कुरा, र यहाँ पनि छ त्यो कुरा। हामीसित अलिक व्यवस्थित ल्यान्डफिल भएको ठाउँ बनाएर त्यसलाई चाहिँ, र फेरि पैसा पनि लाग्दो रहेछ हेर्नुहोस्। अब मेन कुरा कस्ट पनि हुन्छ, हामी तिर्न पनि तयार हुँदो रहन्छौँ भन्न ठान्छु। अब फोहोरकालाई हामी कति तिर्छौँ, आफ्नो कमाईको कति पर्सेन्ट फोहोरका लागि तिर्छौँ, त्यो विश्वका अन्य अन्य देशमा पनि अध्ययन गर्ने भने त्यो त्यो हाम्रोमा कम छ। हामी पैसा पनि कमाल्ने अनि व्यवस्थापन गर्ने चाहिँ कस्ट लाग्छ भन्ने कुरालाई स्वीकार नगर्ने भनेको, जो सबै राज्यले गर्नुपर्छ कति ट्याक्स तिर्छौँ हामीले। भनौँ क्यालगरी क्यानाडामा बढीमा अलि धेरै कमाउने इन्जिनियर साथीहरू, त्यहाँ प्रोग्रेसिभ कर प्रणाली छ, त्यति हुँदा हामी 46%सम्म कर तिर्नुहुन्छ। बाटो हुन्छ अलिक कम हुनेको बाटो हो, त्यहाँ सबभन्दा कम आमदानी हुने साथीहरूले कम तिर्नुहुन्छ। तर राज्यलाई तिर्न पनि पर्दो रहेछ, अथवा सिस्टमलाई पैसा तिर्न पनि पर्दो रहेछ। त्यो सिस्टममा तिरेको पैसाले चाहिँ एउटा मान्छे समृद्ध भएन भने उसले काम गर्दो रहन्छ, सिस्टममा जाँदो रहन्छ, भनेको फोहोर उठाउनेलाई पनि पैसा दिन रुन खोज्ने, अनि त्यहाँ उसलाई चाहिँ टाइममा आएन भने गाली गर्ने, त्यो होइन रहेछ। अलि पैसा दिन पर्दो रहेछ, त्यहाँ त्यहाँ लोभ गर्न भएन, आफू सफा बस्ने भने। अनि त्यस्तै गरी त्यो ल्यान्डफिलका कुराहरूको लागि पनि अब त्यही त्यहीँको समुदायले त्यो विकल्प केही गरिदिनु पर्यो, त्यहाँ राजनीति गरिदिनु भएन। यहाँको यहाँ फोहोर उठेन भनेर काठमाडौँमा फोहोर नउठाउनलाई ल्यान्डफिलमा गएर मान्छे उठाउ उकास्ने, अनि त्यहाँका मान्छे फेरि त्यसको विरोधमा लागिदिने। त्यसको समाधानको लागि अर्को उपाय हुन्छ, त्यहाँ पनि त ल्यान्डफिल छन्, सहरकै बिचमा ल्यान्डफिल छ, गनाएको छैन, फोहोर भएको छैन, फरक पर्दैन, फरक नपर्ने पनि बनाउन सकेको रहेछ त हो। त्यो कुरामा हामीले ध्यान नदिएका छौँ। एउटा ठाउँका मान्छेले ध्यान दिएनन् भने पनि सहरको कुरा बिग्रिन्छ। अब यो इन्टिग्रेटेड कुरा रहेछ, यी कुराहरू यो अनुभूति गरिदिनु पर्यो। त्यो चाहिँ राजनीतिका नाममा अथवा सुविधाका नाममा समुदायले पाउनुपर्ने कुराहरूको नाममा त्यसरी त्यसरी अप्ठ्यारो पारिदिँदाखेरि पनि हाम्रो सहर फोहोर भएको होला भन्ने लाग्छ मलाई। अब यहाँ पनि अब आफ्ना आफूले फाल्नुपर्ने फोहोर ठिक ठाउँमा फालिदिउँ। अब त्यहाँ चाहिँ बानी के परेको छ, चक्लेट खाएर गोजिया हाल्ने बानी परेको छ, फाल्नै मन लाग्दैन, आफै हालिन्छ किनभने सफा छ, त्यो मेरै कारणले फोहोर भएको भन्ने त्यो आफैलाई फिल हुन्छ कि। अब त्यो त्यो गरिदिउ न, त्यही एउटा सानो कमिटमेन्ट।
अब यहाँनिर चाहिँ अर्को कुरा आउने, महानगरमा चुनिएर गएको नेतृत्वले पनि त्यस्ता खालका योजनाहरू बनाउन सकेन, नागरिकको विश्वास जितेर सँगै लिएर जान सकेन। तपाईँले भन्नुभएको जस्तो एउटा व्यक्तिले चाहेर अथवा सबैले चाहेर पनि त्यसलाई पनि त समेटेर लिएर जाने जुन नेतृत्वको कुरा हुन्छ। हामी यत्रो नदीहरूको सभ्यताको ठाउँमा छौँ, अब ढल लगेर नदीमा सिधै मिसाइएको छ, कम्तीमा नदीको साइडबाट चाहिँ ढलको प्रबन्ध गरिएको भए त्यस्तो हुन्थ्यो होला। यस्तो खालको कामहरू पनि महानगरले गरेन भन्ने खालको गुनासोहरू पनि धेरै हुने गरेका छन्। तपाईँ बस्नुभएको सहरमा पाकिस्तानी मूलको चाहिँ मेयर हुनुहुन्छ भनेर भन्दै हुनुहुन्थ्यो,
हामीले गरेर भएको छ होइन, त्यहाँ सिटीमा काम गर्ने नेपालीहरू थुप्रो हुनुहुन्छ, सिटीको गभर्मेन्टकैमा काम गर्ने नेपाली हुनुहुन्छ, अझै के अरे जहाँ अर्को हाम्रो तपाईँको पनि साथी हुनुहुन्छ अनिलजी हुनुहुन्छ, त्यहाँ अनमोल मणिजी हुनुहुन्छ, एडमन्टन प्रज्वल चापागाईजी
धेरै पत्रकारहरू
धेरै पत्रकार हाम्रो साथीहरू भएको ठाउँमा चाहिँ सिटीको प्लानर नै अरविन्द मैनालीजी हुनुहुन्छ, हाम्रो हाम्रो नेपाली, उहाँ प्लानर हो सिटीको, सिटी प्लान गर्नु त्यति व्यवस्थित सिटी चाहिँ एउटा नेपालीको प्लानिङको
उपाय।
हामीसित क्षमता कम होइन, हामीसित छ, हामी जानेका छौँ, यहीँ पनि गर्न नसक्ने मान्छे नभएर होइन होइन, त्यही अब अहिले फेरि पनि दोहोऱ्याउनुपर्छ। राज्यले पनि त्यो कुरालाई अब त्यो त्यहाँ गएकाले मेयरमा भएको अथवा नेतृत्वमा हुने साथीहरू सबैले चुनाव जित्दैन, विशेषज्ञहरूले चुनाव जित्दैन, यो हाम्रो लोकतन्त्रको अभ्यास चाहिँ त्यस्तो छ, चुनाव जित्ने मान्छे र एकाडेमिक मान्छे फरक हुँदो रहेछ, स्कलर मान्छे फरक,
धेरै कुराका लागि तयार
जान्नुपर्छ, उसले त्यो चुनावका लागि आवश्यक चिज जान्नुपर्छ, तर उहाँले अर्को मान्छे सल्लाहकार राख्ने, अर्को विशेषज्ञ उहाँलाई सहयोग दिने मान्छे राख्ने र साँच्चै मैले गर्छु भन्ने भयो भने उहाँहरू नभएर भनेको नेताले नपढ्या भएर सब कुरा डुब्यो भन्ने एउटा याद छ कि, त्यो पनि होइन, त्यहाँ पनि लन्ठो नेताहरू पनि छन्, तर उनीहरूले के गर्दा रहेछ भन्दा आफू टिक्नका लागि, यहाँ चाहिँ जहिलेसम्म सङ्कट पर्दैन मान्छेले चेन्ज गर्दैन, जबसम्म तपाईँलाई क्यान्सर हुन्छ भन्ने भन्दैन त्यसलेसम्म चुरो खान छोड्नुहुन्न, हजुरले छोड्नु भने त्यो दिनबाट छोड्नुहुन्छ, ट्याक्कै छोड्नुहुन्छ, त्यो कुरा हामीलाई अहिलेसम्म चलेछ, अब चल्दैन भन्ने ठान्छु मैले। अब एकदमै स्थापित भएको नेतृत्वहरूले चुनाव नजित्ने अवस्था आउँछ भोलि, त्यो हाम्रै हातमा छ नि, कहाँ छ कहाँ गएको छ, त्यो त हामीसित त्यो त हामीले छोडेकै छैनौँ नि, लोकतन्त्र हामी छँदैछ भनेपछि त्यो त ठुलो शक्ति हो,
चाबी
चाबी हो, त्यो चाबी गुमाइहाल्छ।
तपाईँले अघि एउटा कुरा भन्नुभएको जस्तो गैर आवासीय नेपालीहरू जो 50 लाखको त कानुनी रूपमै त्यति देखिनुहुन्छ, गैर कानुनी रूपमा त भारत गएका त अझै धेरै
छैन,
त्यति नै जतिहरू हुनुहुन्छ होला। उहाँहरूको जुन तपाईँले भन्नुभएको जस्तो अनुभव सिप आर्जन जुन उनीहरू सबैलाई नसकिने होला फर्काउन, तर तपाईँले तपाईँ जस्ता मान्छेहरू अलिकति मेरो अलिकति भूमिका भयो भने म फर्केर केही गर्न सक्थेँ भन्ने खालका मान्छेहरूको सिपलाई प्रयोग गर्ने भन्ने सरकारको पनि एउटा एक खालको प्राथमिकता जस्तो भाषणमा र केही कार्यक्रमहरूमा जस्तो ल्याएर उहाँहरूलाई पनि फर्काउने भने जस्तो चाहिँ देखिन्छ। तपाईँले यसरी हेर्दा चाहिँ के लाग्छ, के कुराहरू भयो भने त्यस्ता आफ्नो आफ्नो क्षेत्रका दिग्गजहरू एउटा अनुभव लिएका मान्छेहरू देश खाएर शेष भएकाहरू भनौँ न होइन संसार देखेका मान्छेहरू फर्केर आफ्नो ठाउँमा त्यो योगदान गर्न सक्थे होला भनेर छ।
त्यहाँ गएपछि धेरै राज्यले धेरै केही गर्नु छैन, धेरै कुरा गरेको छ यहाँ हुँदैछ, र त्यहाँ गएकाले यहाँ हामी अपर्च्युनिटी देख्छौँ देख्छौँ किन भन्दा यसो गर्ने मैले आफैले पनि देख्छु, थुप्रै मैले अहिले आधा दर्जन जति प्रोजेक्ट मेरै आफ्नै आफ्नै हिसाबले म कसरी फर्किन्छ भन्दा मैले प्रोजेक्टको योजना बनाइरहेको छु। मैले अब त्यो भएपछि म ती प्रोजेक्ट गर्छु र फर्किन्छु, मलाई केही त्यो गर्नु पर्दैन किनभने सोझो बाटो हिँडियो भने मलाई कसैले केही गर्न सक्दैन भनेको, अब कोही थर्काउन आउँछ धम्काउन आउँछ भन्ने कुरा पनि उसले केही लिएर आउँछ कि, तर त मलाई ट्याक्स तिरेको छ तर ठ्यान लाउँछु भनेर भन्न हो क्या आउने, मैले सल्लाह ट्याक्स तिर्ने
अब के गर्छु
फटी नगर्ने मेरा कर्मचारीहरूलाई तलब टाइममा दिने गर्ने हो भने मलाई उकास्ने मेरो विरुद्धमा हान्ने ठाउँमै हुन्न कि, तिनीहरू नैतिक बल पनि हुन्छ आफूसित, त्यो केही गर्न सकिँदैन काम गर्न सम्भव हुन्छ। त्यो चाहिँ त्यहाँ बाहिर गएकाहरूले हामीले यहाँ सम्भावना देख्छौँ, यो क्षेत्रमा यो गरे पनि बिजनेस हुन्छ व्यवसाय हुन्छ, यो यो क्षेत्रमा यसरी गरे पनि हुन्छ भन्ने देख्छौँ हामीले। जस्तो बाहिरबाट गएर आएका थुप्रै साथीहरूले रेस्टुरेन्टहरू खोलिरहनु भएको छ, कृषि फार्महरू चलाइरहनु भएको छ, जे जे गर्नुभएको थियो त्यही कुरा यहाँ फरक र राम्रो ढङ्गले गर्न सकिन्छ भन्ने चाहिँ अनुभव भएको छ। त्यस भएको हुनाले अहिलेकै इन्फ्रास्ट्रक्चरमा पनि धेरै कुरा थपिदिनुपर्ने कुरा केही छैन। अब जस्तो जे कुरा पनि यो दर्ता गर्ने यो अफिसियल झन्झटका कुराहरू एकद्वार जस्तो बनाइदिने कम्प्युटर सिस्टम भयो भने त्यो एकद्वार गर्न पनि गाह्रो छैन, त्यो गर्न सकिन्छ। अहिले राज्यले कति गर्न पनि थालेको छ भन्ने सुनेको छु, मलाई आफूलाई आवश्यक नभए भने मैले जाने होला गरे होला भन्ने आशा गर्न पनि सुरु गरे होला भन्ने आशा गर्छु मैले, गराएर जान्छ भने पनि गर्छ। आफूलाई चाहिएपछि नगरपालिका चाहिन्छ के अरे पैसा चाहिन्छ ट्याक्स चाहिन्छ, नभएपछि आफ्नो सिस्टम नबनाएर सुखै हुन्न कि, पैसा निकाल्ने ठाउँ त बनाउनु पर्यो, त्यो बनाउँछ त्यो हुन्छ। त्यति भइदिएपछि हामीलाई यो कानुनी झन्झट नहुने, ट्याक्स टाइममा बुझाउन सकिने र अनलाइनमा धेरै कामहरू गर्न सकिने भएपछि हामीलाई त्यत्रो समस्या छैन यहाँ बिजनेस गर्नका लागि। त्यो व्यापार उहाँबाट सिकेर आएका हुन्छ, उहाँ जो कुरा अभ्यस्त भएका छौँ त्यो यहाँ गर्ने भने धेरै फाइदाहरू देख्छु मैले यहाँ चाहिँ। र अब मैले तत्कालै अहिले गरिरहेको भनेको चाहिँ कतिपय कन्सल्टिङ कामहरू चाहिँ मैले उहाँका यहाँ आउटसोर्स गर्छु, यहाँ मलाई सस्तो पर्छ, यहाँ थोरै दिए हुन्छ, मैले त्यही काम उहाँ गराउँदा धेरै दिनुपर्छ, त्यो पनि सम्भावना मैले देख्छु। त्यो चाहिँ अब इन्डियाले गरेको प्रगतिको एउटा महत्वपूर्ण कडी त्यही हो आउटसोर्सिङ गर्ने। हाम्रो साथीहरू इन्डियाका ठुला कम्पनीहरूमा उहाँ युएसमा बसेर काम गरेर आउटसोर्सिङ गरिरहनु भएको छ, भनेको यहाँ काम गर्नका लागि हामीसित अब एउटा बत्ती चाहिन्थ्यो, त्यो बत्ती आएकै छ। अब म गाउँमा पुरा हरेकको घरमा गाडी जाने मोटरसाइकल जान सक्ने अवस्था भएछ, त्यो पनि एउटा ठुलो उपलब्धि हो, एक्सेसको लागि उपलब्धि आएको रहेछ त्यो। अनि अर्को चाहिँ सूचनाको चाहिने हो, टेलिफोन नेटवर्क मोबाइलको नेटवर्क लगभग सबै जस्तो ठाउँमा उपलब्ध भइसकेको रहेछ। अब मेरा गाउँमा समेत अप्टिकल फाइबर पुगेछ प्राइभेटले लगेर, भनेपछि त्यहाँभन्दा कति चाहिने हो भनेको हामीलाई विकासका लागि चाहिने आधारभूत कुराहरू तयार भएका रहेछन्। अब यो कुरा कतिपय कुरा साथीहरू जो विदेशबाट आउनु भएको छैन उहाँहरूलाई थाहा नहुन सक्छ, यहाँ भएका रहेछन् मैले आएर देखेँ। अब अहिलेको हिसाबले त चाहिने इन्फ्रास्ट्रक्चरका मिनिमम कुराहरू सूचना एक्सेस रोड बिजुली यी कुराहरू त उपलब्ध रहेछन् मेरै गाउँमा उपलब्ध, जहाँ कि म दुई दिन हिँडेर पाल्पा आएर बस चढ्नु पर्थ्यो त्यो ठाउँमा त अहिले भइरहेछन्। भनेपछि यी चिज तयार छन्, हामीसित उतापट्टि अनुभव पनि तयार छ। अब हामीसित केही अब जस्तो धेरै बसिरहनु भएका साथीहरूले पैसा जम्मा पारेर अथवा लगानीका लागि केही आफूसित आधारभूत पैसा लिएर आउने भन्ने योजनामा हुनुहोला, जसरी म छु होइन थोरै आफूले त्यो लिएर आएर गर्ने भन्ने। अब सिप जानिहालियो र कसरी काम गर्न पर्दो रहेछ भन्ने कुरा पनि सिक्यौँ,
सिस्टम पनि देखियो
त्यस भए हुनाले अब त्यो बाटोमा जान्छ कि भन्ने आश गरेछु। नेपाल सरकारले पनि ब्रेन गेन सेन्टर भनेर सुरु गरेको छ, त्यो त्यसमा चाहिँ विभिन्न देशका त्यो आफ्नो सेक्टरमा गरेका मान्छेहरूको डेटाबेस बनाइदिएको छ। त्यो अनुभव कसरी हुँदो रहेछ त, समाधान के त, समाधानको विदेशी अनुभव हाम्रैले गरेको हो फेरि त्यहाँ भनेर, त्यहीँको प्लान हाम्रो साथीहरूले गर्दा हुने, त्यहीँको इन्जिनियरिङको डिजाइन हाम्रो साथीहरूले गर्दा हुने, हामीले यहाँ गर्दा नहुने भन्ने त होइन। ती नजानेका त होइन, ती त्यहाँ गएर सिकेका मात्रै हुन् भन्ने पनि लाग्दैन. तिनीहरू जुन पोटेन्सियल थियो, पोटेन्सियल पुजो त्यहाँ भोलि बनाइदिएको पोटेन्सियल लिएर त्यहाँ गएको छन् इन्जिनियर साहबहरू हो. तिनीहरू चाहिँ पोटेन्सियल थियो, त्यो चाहिँ बेस यसले बनाइदियो. त्यसमा आउँदा त्यो बेसका आधारमा साथीहरूले यहाँ गर्न सक्नुहुन्छ, आउनु पनि पर्दैन उहाँहरू. किनभने तपाईँ एउटा ओभरसिज लेभलको मान्छे हुनुहुन्छ मानव एक्सनका लागि, र तपाईँले त्यहाँ अब्जर्भ गरेर डेटा लगेर प्रोपरली एन्ट्री गरिदिनुहुन्छ भने एनालाइसिस त मैले गर्न सक्छु नि. भर्छ आउनु पनि जरुरी छैन, आए धेरै राम्रो, नआए पनि भित्दैन. अब त्यो राज्यले त्यो स्वीकार पनि गरेर होला, त्यो ब्रेन गेन सेन्टर भनेर भनिरहेछ, त्यो त्यो गर्ने जुन अब प्रयास गरिरहेछ, त्यो कुरा त परराष्ट्र मन्त्रालयले गरेको मलाई त्यो निकै उत्साहजनक लागेको छ. त्यसलाई अझै फर्दर बल्ल सुरु भयो. अब फेरि हामी के गर्छौँ भन्दा सुरु गरेर एक वर्ष भयो केही पनि भएको छैन भनेर भन्छौँ, त्यसो भयो. त्यो टाइमलाई
अलिकति एकैछिन क्यानाडाको कुराकानी गरौँ न. क्यानाडाको समग्र चाहिँ हालखबर के छ? हामीले अब यहाँबाट हेर्दाखेरि एउटा एकदम विकसित समुन्नत देश, हेरेको सपनाको देश भनेर बुझ्ने गरेको, अरू के छ त्यहाँ पनि त केही तलबितलका कुराहरू, अलिकति गलत कुराहरू, यस्ता कुराहरू भइरहेका त हुन्छन् होला होइन? हामीले हेर्यो भने तपाईँको प्रधानमन्त्रीको कुरा गर्यो भने
हाम्रो प्रधानमन्त्री हाम्रो केटो भन्छु कि, मैले माया गरेर मेरो प्रधानमन्त्रीलाई जस्टिन ट्रुडो हेर्दा केटो मभन्दा कान्छु,
पर्सनालिटी पनि त्यस्तै
हिरो हुने खालको प्रधानमन्त्री थियो, र त्यस्तै ऊर्जाशील पनि हुनुहुन्छ, उहाँ काम गर्नु पनि त्यस्तै हुनुहुन्छ. तर कस्तो भन्दा त्यहाँ अनियमितता घटाउने कुरा चाहिँ अनियमितै नभएको सधैँ स्वर्ग होइन. अहिले नै पनि भर्खरै पनि अहिले चुनाव हुँदैछ, अक्टोबर हो, अक्टोबरको अन्ततिर त्यहाँ चुनाव हुँदैछ, फेडरल इलेक्सन, त्यसमा एउटा ठुलो मुद्दाको रूपमा आएको छ, त्यो भन्नु जरुरी छ. यहाँ भनेको त्यहाँ पनि भ्रष्टाचार र फटाइ ठुल्ठुला फटाइहरू हुन्छन्,
धन्दाहरू हुन्छ,
धन्दाहरू ठुला धन्दा. यहाँ हामीले के गर्छौँ, हामीले गरेर
रुपियाँमा
धन्दा गर्छौँ, त्यहाँ त डलरमा धन्दा गर्छौँ नि, त्यहाँ त बिलियन डलरमा धन्दा भनेको त हाम्रो त कहिले कल्पना नगरेको धन्दा हो. यहाँ त्यहाँ पनि भ्रष्टाचार हुन्छन् र ठुला भ्रष्टाचार हुन्छन्, महाभ्रष्टाचार हुन्छन्, तर नियन्त्रण
अझ कति मिलाएर गरिएको हुन्छ,
त्यसलाई चाहिँ गर्ने उनीहरूले सबै होइन, कतिपय दण्डित हुन्छन्, हाम्रो पनि यहाँ त्यही हो, कतिपय दण्डित हुनुपर्छ, सबै 100% हुन्छ भन्ने मलाई लाग्दैन. उनी पनि गर्दैन सक्दा रहेछन् भनेपछि हामीले सक्छौँ भन्ने मलाई लाग्दैन. हामीले त्यो सिस्टम अझै बनाइसकेका छैन. त्यहाँ पनि त्यस्तै हो, क्यानाडा पनि सबैले दण्डित हुँदा रहन्छन्, केही भयो भने, धेरै जसो भयो भने सिस्टम बन्द रहेछ. यहाँ पनि त्यसरी ऊ हुनु हुँदैन, हामीसित निराश हुनुहुन्न भन्ने ठान्छु मैले. सबै 100% संसारमा कहीँ पनि हुन्न, इफिसियन्सी त लेखेकै छैन, त्यो हामीले विज्ञानमा पढेकै छैन, त्यो हुँदैन होइन. त्यसमा म्याक्सिमम गर्न कोसिस गर्ने हो, जहिले पनि राम्रो गर्न सकिन्छ, पाइन्छ, गर्नुपर्छ. र त्यस भएर थोरै भए पनि, एउटा मात्रै भएन, दुइटा मात्रै भएन भने निराश नहौँ,
खबरदारी चाहिँ गरौँ,
सचेत भएर, सकारात्मक भएर, कमिटमेन्ट लिएर कोसिस गरौँ, हामीले गरेर भएको.
तपाईँले धेरै धेरै धन्यवाद कार्यक्रम उज्यालो फर्सामा आइदिनु भयो. क्यानाडाबाट नेपाल आएको भनौँ न अलिकति धपेडीका बीचमा पनि केही समय मिलाएर तपाईँ उज्यालोको स्टुडियोमै आइदिनु भयो. धेरै कुराकानी गऱ्यौँ हामीले, खास गरी यो सकारात्मक कुराकानीले चाहिँ धेरै हामी भनौँ न हाम्रो अलिकति नकारात्मक पक्ष अलिकति हावी भइरहेको बेलामा होइन धेरै चिजहरू गर्न सक्छौँ र धेरै कुरा हामी आफूमै निर्भर हुन्छ भन्ने जुन थिममा तपाईँले कुरा गर्नुभयो. मलाई एउटा
दुःख पनि थियो, म मेरा सब थुप्रै साथीहरू छुटेँ, म छुटेँ, टुटेँ यहाँबाट, टुक्रेँ, मलाई एक्लिए टुक्रेँ भन्ने अनुभूति थियो. त तपाईँले बोलाइदिनु, मलाई फेरि जोडिदिनु, मलाई माया गर्नेहरू, मलाई हार्दिकता प्रकट गर्नेहरूप्रति म फेरि पनि जोडिनु पाएँ, त्यसका लागि हार्दिक आभार टक्राउँछु मेरो तर्फबाट. र बाहिर बसेर भित्र आफ्नो जन्मभूमिलाई माया गर्ने सबैको तर्फबाट मैले हार्दिक आभार टक्राएँ.
हुन्छ, हस्, धन्यवाद.
गरिबीको भेला माथि बग्ने जन देख्छु, पिँढी माथि उठिएर शान्ति गीत देख्छु, हजुर शान्ति गीत देख्छु. नबोलाऊ भोका मान्छे अन्तुरका दाना, सुसेर मै बितेका छन् जिन्दगीका माना, आखिर यी धरतीकै माथिमा, रात बिच फुलेकै माथिमा, गाउँछु गीत अँधेरो रातीमा. सङ्गी सङ्गी झिल मिले बजारको थाटो, प्रकृतिको भन्ज्यानमा पुग्ने ठुलो आँट, हजुर पुग्ने ठुलो आँट.
मैलिएको छैन अझै हृदयको मुला, मैलिएको छैन अझै साहिलको मुला, यो टाढाको मेरो साथीमा दुःख भुल्यो आमाको छातीमा, जान्छु कि त मेरो रातीमा हृदयमा गीतलाई बसालेर लान्छु, झोपडीको दर्द बोली मूल बाटोमा जान्छु, हजुर मूल बाटोमा जान्छु, आजको बसैमा झुम्मिएर गाई प्राण प्राण जगाउने कबरु मेरो भाइ, गाउँछ नेपाल विपलको गाछीमा, हिउँछ नेपाल झुल झै रातिमा, हाम्रो रगत त्यो सालको बारीमा, मेघधारा ढुङ्गे धारा देवता मन्दिर वरिपरि पुरानै छन् फलामका जङ्गी, हजुर फलामका जङ्गी, पुरानै छ भग्न देश पहाडको राज, वन मुहे जन्म पनि स्वर्गतिर साज, खायो नयाँ जीवनको लालीमा, उल्का पुजे लहरे कालीमा, गाउँ गीत धानको
तानसेनाको शीतल पार्टीमा फेरि पनि धर्मराज थापाको गीत सुन्यौं हामीले। आजका पाहुना कुसुम गेवालीका कुरा सुनिए लगत्तै, कुसुम गेवाली क्यानाडामा बस्नुहुन्छ, गैर आवासीय नेपाली हुनुहुन्छ, इन्जिनियरिङ उहाँको मुख्य पेसा अथवा काम भए पनि संचार लगायतका अरू विभिन्न क्षेत्रमा हुनुहुन्छ, संलग्न हुनुहुन्छ, नेपाल फर्किन्छु भन्ने अठोट अझसम्म कायम रहेको बताउनु भएको छ उहाँले। क्यानाडामा केही कुराहरू सिकेपछि नेपालमा त्यसलाई लागू गर्नका लागि फर्किने प्रतिबद्धता पनि उहाँको छ। क्यानाडाको अवस्था, त्यहाँको उहाँ बस्ने क्यालगरी शहर, त्यसै गरी हाम्रो काठमाडौँको तुलना लगायतका अब हामी कसरी अझै राम्रो बनाउन सक्छौ भन्ने बारेका उहाँका केही अनुभव र सुझावहरू पनि सुन्यौं हामीले कार्यक्रम उज्यालो फल्चाका आजका पाहुना अन्तर्गत। अब चाहिँ यस सँगसँगै आजका लागि कार्यक्रम उज्यालो फल्चाबाट विदा माग्नुपर्ने बेला भइसकेको छ। भोलि बिहान 6:30 बजेपछि फेरि हामी आउनेछौ कार्यक्रम उज्यालो फल्चाको अर्को नयाँ अंकका साथमा। आजका लागि भने हामी सबैलाई विदा दिनुहोस्, नमस्कार, शुभ समय।
उज्यालो फल्चा, उज्यालो फल्चा, उज्यालो फल्चा,
उज्यालो फल्चा।